دیکھیں جو اصل چیز ہے بار بار جسے میں یاد دلاتا رہتا ہوں وہ یہ ہے کہ پہلے ہمارا جو بنیادی سوال تھا وہ یہ تھا کہ کیا میٹافزکس اور ایپسٹیمالوجی اگر موجود ہے کہ کسی چیز کسی بھی تھاٹ کی کسی بھی نظام زندگی کی میٹافزکس موجود ہو انٹیکٹ ہو اور اس کی ایپسٹیمالوجی بھی موجود ہو اس کی علمیت بھی موجود ہو تو یہ دو چیزیں فراہم کر دینے سے کیا یہ امپلائی ہو جاتا ہے کہ اب وہی میٹافزکس پریویل کرے گی تو یہ بتانے کی کوشش کی کہ ضروری نہیں ہے بعض اوقات کئی میٹافزکس اور کئی ایپسٹیمالوجیکل ڈیفینس آف اسپیسیفک میٹافزکس اویلیبل ہوتے ہیں لیکن وقت کون سی میٹافزکس حاصل کرتی ہے وہ ایک ایکزیولوجیکل ایشو ہے تو پھر آپ کو بتائیں کہ میٹافزکس اور ایپسٹیمالوجی کے ساتھ ساتھ ایکزیولوجیکل جو بنیاد ہوتی ہے وہ بھی بہت امپورٹنٹ ہوتی ہے کہ اگر کسی حقیقت کو آپ حقیقی مانتے ہیں لیکن آپ اس کو وقت نہیں دیتے تو اگر آپ اس کو وقت نہیں دیتے تو اس کا یہ مطلب تھوڑی ہے کہ آپ اس کو حقیقی نہیں مانتے لیکن آپ کے پاس حقیقتوں کا جو پیمانہ ہے اس میں وہ دوسری تیسری چوتھی پانچویں سطح کی حقیقت حقیقی ہے لیکن کم حقیقی ہے اتنی حقیقی نہیں کہ اس کے لیے آپ اپنی زندگی کے معیارات تبدیل کر دیں تو حقیقتوں کا حقیقی مان لیا جانا دلیل فراہم نہیں کرتا کہ وہ آپ کی زندگی میں وقت بھی اختیار حاصل کر لیں پہلی بات عام طور پہ یہ سمجھا جاتا ہے کہ جس چیز کی حقیقت کا علمی جواز بھی آپ کے پاس ہو تو امکان بڑھ جاتا ہے کہ وہ حقیقتوں کے دائرے میں زیادہ اہمیت اختیار کر جائے جیسے آج کے لوگ یہ سمجھتے ہیں کہ وہ سائنس کو اس لیے اختیار کرتے ہیں کہ وہ زیادہ قابل قدر علمیت رکھتا ہے کیا علمیت کی وجہ سے سائنس پر لوگوں کا ایمان ہے ان کی تو یہ صلاحیت ہی نہیں کہ اس کی علمیت کو جج کر سکے کیپیبل ہی نہیں ہے وہ دے آر ناٹ کیپیبل ہے نا صرف ان کا بھروسہ ہے یعنی کہ ایک جینیٹک انجینئر جو ہے وہی ایک ڈی این اے ٹیسٹ رپورٹ کی اوتھینٹیسٹی کو جج کر سکتا ہے شاید وہ بھی نہ جج کر سکے ہر آدمی نہ جج کر سکے صرف گریجویٹ اگر وہ ہے جینیٹک انجینئرنگ کا تو شاید اس کو بھی سمجھ میں نہ آئے کہ رپورٹ جو لکھی گئی ہے وہ کیا اتنی ہائیلی ٹیکنیکل ہوتی ہے وہ لیکن ایک عدالت اس کی بنیاد پہ فیصلہ دے دیتی ہے کیسے فیصلہ دیا بھروسہ کر کے جینیٹک انجینئرنگ کے علم سے کہ یہ علم قابل قدر ہے اور اس کے جاننے والے جو ہیں وہ کیوں بےمانی کریں گے اور اگر وہ بےمانی کریں گے تو اسی فیلڈ کے دوسرے جاننے والے وہ کیا پوری پوری فیلڈ کے اندر سب کے سب بےمان ہو جائیں یہ تو نہیں ہو سکتا تو اگر دو تین بےمان ہیں اور اگر جج کو شک ہو بھی گیا تو وہ کیا کرے گا ڈبل چیک کروا لے گا دوسرے جینیٹک انجینئر پاکستان میں بد کردار ہیں باہر سے کروا لے گا اور جب دو تین رپورٹس آ جائیں گی انبائس اس کی بنیاد پیدا کرتے ہیں تو بنیادی طور پر اس نے تو بھروسہ ہی کیا ہے نا ایک علم کو اس کے اپنی تو صلاحیت نہیں ہے کہ اس کی علمیت کو جج کر سکے علمیت سے ایمان ہے اس کا تو پہلی بات تو یہ کہ یہ کہنا کہ بھائی سائنس یا ٹیکنو سائنس نے زندگی کو کے مسائل کو حل کر رہی ہے پرابلم سالونگ ہے وہ چونکہ پرابلم سالونگ ہے اس لیے لوگ اس کو اختیار کر رہے ہیں یہ کوئی اگر سمجھتا ہے ذاکر نائک وغیرہ طرح کا آدمی کہ سائنٹیفک نالج اوتھینٹک ہوتی ہے اس وجہ سے لوگ سائنٹیفک نالج کو اختیار کیے ہوئے بالکل ٹھیک بات نہیں ہے اگر کوئی زیادہ اس سے زیادہ سوفسٹیکیٹڈ پرابلم سالونگ میکینزم آ جائے جس کی کوئی میٹافزک کوئی تھیوریٹیکل فاؤنڈیشن نہیں ہو لوگ وہ بھی کروانا شروع کر دیں گے جھاڑ پھونک بھی تو کرواتے ہیں پولیٹیکل پالیٹیشن جا کے سر کے اوپر جھاڑوئیں کھاتے ہیں کھاتے ہیں کیا نہیں کھاتے کہ بھائی وہ بابا صاحب جو ہے جھاڑو والے بابا جس کو جھاڑو مار دیتے ہیں وہ بن جاتا ہے پرائم منسٹر اگر فلسفہ امپیریکلی یہ ہے تو جھاڑو بھی کھا لیں گے اس سے کیا فرق پڑتا ہے جب بابا کی جھاڑو کے ڈنڈا لگنے سے प्रेसिडेंट या प्राइम मिनिस्टर बनने का साइंटिफिक रीजन तलाश करते हैं क्या? बिल्कुल नहीं तलाश करते।
तो पहली बात तो ये कि वक्त वो चीज इख्तियार करती है जिसके पीछे इल्मियत हो, जरूरी नहीं। जो निजाम जिंदगी आपने राइज किया है उस निजाम जिंदगी में आगे बढ़ने के इम्कान कौन सी इल्मियत पैदा करती है, वो इल्मियत चलती है। तो किस इल्मियत को आप वक्त देंगे, किस मावाद तबियात को आप वक्त देंगे, ये फैसला इस बुनियाद पे नहीं होता कि कितनी कंसिस्टेंट मेटाफिजिक्स या कितनी कंसिस्टेंट एपिस्टेमोलॉजी, क्योंकि आम आदमी की सदा ही नहीं है कि वो मेटाफिजिक्स और एपिस्टेमोलॉजी की सदा के ऊपर जाकर फैसले करे। आम आदमी तो प्रॉब्लम सॉल्विंग एक्टिविटी की बुनियाद पर फैसले करता है, उसको लगता है कि साइंस उसके मसाइल हल करती है, इसलिए वो साइंटिफिक मेथड को इख्तियार करते हैं। अगर कोई और उससे बेहतर करना है वो कर ले, इससे क्या फर्क पड़ता है। ये तो इन आलिमों का मसला है कि वो मेटाफिजिक्स और एपिस्टेमोलॉजी की बुनियाद पर फैसले करते
हैं। ये पब्लिक डोमेन तक तो ये सही है, लेकिन जो हमारे जो बड़े लोग हैं वो तो इसको जिस चीज को जानते हैं, या उनको तो कम अज कम जानना चाहिए,
बिल्कुल जानना चाहिए।
वो भी नजर तो नहीं आता, वो भी वैल्यू उसी को कर रहे होते हैं जो प्रिवेलिंग।
लेकिन अवाम का मतलब ये भी देखे तो प्रॉब्लम सॉल्विंग एजेंट के तौर पे देखते हैं, लेकिन नहीं ये तो नहीं देखते कि ये जो इसने प्रॉब्लम सॉल्व किया है तो ये सॉल्व करते करते उसने कितने प्रॉब्लम क्रिएट किए, वो तो उनकी मतलब इंसाइट होती नहीं उनकी। ये कहना कि प्रॉब्लम सॉल्विंग एजेंट है पार्शली तो ठीक है, लेकिन टोटली तो ठीक नहीं है, इट क्रिएट
पर्टिकुलरिटी में जाके प्रॉब्लम को रिजॉल्व करता है और पर्टिकुलरिटी में ही वो रेजोल्यूशन ऑफ प्रॉब्लम जो है अंडरस्टैंडेबल होती है। एक आदमी जो कभी मेजर किस्म की डिजीज का शिकार नहीं हुआ, उसे क्या पता कि ये मेडिसिन कितनी इफेक्टिव है, कितनी इम्पॉर्टेंट है, कितनी सिग्निफिकेंट है। उसकी जिंदगी में कभी पढ़ा ही नहीं, वास्ता नहीं पढ़ा, उसके लिए रेलिवेंट ही नहीं। फिर तो बताने का मतलब ये कि जो मैं बताने की कोशिश कर रहा हूँ, वो सिर्फ ये बताने की कोशिश कर रहा हूँ कि किसी चीज का हकीकी होना और किसी चीज की हकीकत की इल्मियत होना दलील फराम नहीं करता इस बात की कि वो नेसेसरली वक्त भी हासिल कर लेगी माशरे के अंदर। तीसरी बात फिर आपको ये बताई कि वक्त हासिल क्यों कर लेती है कोई चीज, अगर इल्मियत और मावादु तबियाती दलायल मौजूद होने के बावजूद वो चीज आपकी जिंदगी में वक्त नहीं रहती और कोई ऐसी चीज आपकी जिंदगी में वक्त इख्तियार कर जाती है जो कि शायद उसकी मावादु तबियात भी आपको नहीं पता, उसकी एपिस्टेमोलॉजी में नहीं पता, तो वो वक्त क्यों इख्तियार कर जाती है, क्यों वो वैल्यूबल हो जाती है। इसमें हमने बताया कि हिस्टोरिकल प्रोसेस एक इम्पोर्टेंट रोल प्ले करता है। हिस्टोरिकल प्रोसेस के अंदर कुछ इल्मियतें कुछ इल्मियतों पर फौकियत इख्तियार कर जाती है, कुछ माँ बाप तबियातों पर फौकियतें हासिल कर जाते हैं, गो कि आप उस माँ बाप तबियात को भी रद्द नहीं करते, गो कि आप उस इल्मियत को भी रद्द नहीं करते जिस पे आपका ईमान होता है, लेकिन उसके बावजूद कोई दूसरी मेटाफिजिक्स आपके लिए ज्यादा वक्त रखती है, ज्यादा इम्पोर्टेंट हो जाती है बनिस्बत उस मेटाफिजिक्स के जिस पे आप ईमान होते हैं। तो ये हिस्टोरिकल प्रोसेस जो होता है एक बहुत ही इम्पोर्टेंट जो है वो रोल प्ले करता है। इस वजह से हम हिस्ट्री को देखें और हिस्टोरिकल प्रोसेस में गवर्निंग जो कुवतें हैं वो कौन कौन सी हैं उनको हमने यके बाद धीरे देखा। एक हमने जियोग्राफी देखी है, एक हमने जीनियस देखा है, रेस देखी है, एक हमने इकोनॉमिक्स देखी है, एक हम आज देखेंगे रिलीजन। रिलीजन भी एक बहुत ही ताकतवर हिस्टोरिकल एजेंट रहा है तारीख के अंदर। 20वीं सदी में लोगों का ये ख्याल था, बड़े सोशियोलॉजिस्टों का और एंथ्रोपोलॉजिस्टों का, 60s तक
ٹھیک ہے. اب ریلیجن کی بنیاد پر بڑی موبلائزیشن ممکن نہیں ہے 1960-1950 تک کے بڑے سوسیولوجسٹوں کا یہ خیال تھا یا ہسٹورین کا خیال تھا کہ یہ قصہ پارینا ہو گیا. ماضی میں تو یہ بڑا ڈومیننٹ ہسٹوریکل چینج کا ایجنٹ تھا ریلیجن, لیکن اب وہ ماڈرنائزیشن کے نتیجے میں شکست کھا گیا اور اب ممکن نہیں. لیکن ایرانی انقلاب کے بعد وہ ان کی رائے بدل گئی, خاص طور پہ ایرانی انقلاب کے بعد انہیں یہ پتہ چلا کہ خالص ریلیجن کی بنیاد پر ایک پولیٹیکل موبلائزیشن ہوئی اور ایک بہت ہی ماڈرنائزڈ اسٹیٹ کرافٹ کو اس نے اکھاڑ پھینکا اور اس کی جگہ بالکل آرتھوڈاکس قسم کا رجیم یا یعنی کہ جو مدرسے کے آیت اللہ تھے وہ ٹیک اوور کر لیں. تو اس کے بعد انہوں نے ریلیجن کو ایز اے تھریٹ آئیڈینٹیفائی کیا ہے ایرانی انقلاب کے بعد. تو ایرانی انقلاب اس لیے امپورٹنٹ ہے کہ اس نے 20ویں صدی کے اینتھروپالوجسٹوں اور سوسیولوجسٹوں کا جو یہ خیال تھا کہ ریلیجن اب ماڈرنائزیشن کے نتیجے میں کوئی افیکٹو پولیٹیکل موبلائزیشن یا ہسٹوریکل پروسیس کی ڈائیورژن کا کوئی بنیاد فراہم کرتا ہے, تبدیل کر دیا ہے اس کو. اور اس کے بعد جو ہے آپ دیکھیں کہ دنیا میں بہت جگہوں پر ریلیجن کی بنیاد پر پولیٹیکل موبلائزیشن کو دوبارہ سے میننگ فل سمجھا جانے لگا. اسپیسیفکلی یورپین کانٹیکسٹ میں ابھی وہ نہیں کر سکا, لیکن نان یورپین کانٹیکسٹ میں اور نان یورپین ورلڈ میں وہ ایک بڑا امپورٹنٹ فیکٹر ہے, ایک پولیٹیکل فیکٹر ہے, ایک ہسٹوریکل فیکٹر ہے, اور وہ ہسٹوریکل ٹرانسفارمیشن کے پروسیس کو ڈائریکٹلی افیکٹ کرتا ہے. جس کے اندر آپ دیکھ رہے ہیں الجیریا, سودان, صومالیہ, ملیشیا, انڈونیشیا, افغانستان, لیبنان, پیلسٹائن. پھر اگر آپ اس طرف چلے جائیں تو یورپ کے اندر بھی ایک خاص قسم کا ریوائیول ہے ریلیجن کا, جسے یورپ کہہ رہا ہوں. امریکہ کے اندر ایولنجیکل کرسچینٹی ہے جس کا ایک طرح کا ریوائیول آپ کو نظر آتا ہے. تو ریلیجن ایک دوبارہ سے ایک امپورٹنٹ, یعنی کہ ریلیجن کی خصوصیت یہ ہوتی ہے کہ وہ بار بار زندہ ہوتا ہے. تو اب آپ ظاہر ہے کہ یہ جو آرگیومنٹ ہے فلاسفی آف ہسٹری جس طرح سے ڈیل کرتی ہے وہ ریلیجن کو کس طرح دیکھتی ہے, ریلیجن کو ایک سوشل فورس کے طور پہ دیکھتی ہے. ٹھیک ہے کہ ایک سوشل فورس ہے جو دوبارہ بار بار زندہ ہو گیا, ایک اسپرٹ ہے جو کہ دوبارہ زندہ ہو گیا سوشل موبلائزیشن کے لیے, پولیٹیکل موبلائزیشن کے لیے, سویلائزیشنل ریوائٹلائزیشن کے لیے, یا ایک فیکٹر کے طور پہ دیکھتی ہے. ایک تو ریلیجن کو دیکھنے کا یہ طریقہ, دوسرا ریلیجن کو دیکھنے کا طریقہ یہ ہے کہ کوئی کہے کہ ریلیجن جو ہے وہ دراصل کس کے ریلیشن شپ میں اپنے کلیم کرتا ہے, گاڈ کے ریلیشن شپ میں اپنے کلیم کرتا ہے. تو گاڈ تو مرتا نہیں ہے, گاڈ تو زندہ ہے. تو جو لوگ ریلیجیس ہوتے ہیں وہ کہتے ہیں بھائی گاڈ زندہ ہے, لہٰذا گاڈ چونکہ زندہ ہے اس لیے اس کا ریلیجن بھی زندہ رہے گا. جو صحیح جینوئن ریلیجن ہوگا زندہ رہے گا. تو ریلیجن کی اپنا دعویٰ یہ ہوتا ہے کہ چونکہ جس ریلیجن جس خدا کو مانتا ہے وہ ریلیجن, جس خدا کو بھی, چونکہ وہ خدا ابدی ہے اس لیے وہ ریلیجن بھی ابدی ہی ہوتا ہے. تو ریلیجن انٹرنسیکلی یونیورسل ہوتا ہے اور ایبسولوٹ ہوتا ہے. کوئی بھی ریلیجن ہو اپنے دعوے میں ایبسولوٹسٹ ہی ہوتا ہے. کیوں؟ اس لیے کہ وہ کس کی طرف ریلیٹ کرتا ہے, وہ ریلیٹ کرتا ہے اپنے آپ کو
एक ऐसी हस्ती की तरह जो ऑल नोइंग ऑल पावरफुल ऑल गुड है और ओमनी प्रेजेंट है, हमेशा मुस्तकिल और मुसलसल हाजिर रहने वाला। तो ओमनी प्रेजेंट अगर वो है तो ये मुमकिन है कि रिलीजन को इख्तियार करने वाले कमजोर पड़ जाए, रिलीजन को की दावत देने वाले कमजोर पड़ जाए, खत्म हो जाए या फना हो जाए। लेकिन रिलीजन का क्लेम तो खतफना नहीं होता, वो तो जिंदा रहता है। तो जब भी कोई खड़ा हो जाएगा वो दोबारा जिंदा होगा, जब खड़ा नहीं होगा लगेगा आपको कि वो कमजोर हो। तो रिलीजन इंट्रिंसिकली एब्सोल्यूटिस्ट होता है, रिलेटिविस्टिक नहीं होता है। रिलीजन का दावा रिलेटिविस्टिक नहीं होता। ये जो इस तरह की बातें करते हैं ना, कंपैरेटिव रिलीजन की स्टडीज जो करते हैं, वो लोग जो कंपैरेटिव रिलीजन की स्टडीज करते हैं, वो बुनियादी तौर पर एक आर्किमीडियन पॉइंट में जाके रिलीजन को एक सोशियोलॉजिकल या एंथ्रोपोलॉजिकल एंटिटी के तौर पे लेकर उसका एनालिसिस करते हैं। तो वो जिस चीज को माइनस करते हैं अपने पूरे एनालिसिस के अंदर, वो गॉड इन इटसेल्फ है, उसी को माइनस कर देते हैं आप। तो कंपैरेटिव रिलीजन की जो प्रॉब्लम है वो ये प्रॉब्लम है कि वो तो माइनस करता है इस क्वेश्चन को कि गॉड है, और कहना ये रिलीजन ये बातें करता है और ये रिलीजन ये बातें करता है, इसमें ये बातें ठीक है, इसमें ये बातें ठीक है। ओ भाई जो तुम कह रहे हो उसके अंदर तो तुम ये समझोगे कुछ लोगों के ख्यालात है, कॉन्सेप्ट, देयर कंसेप्शन ऑफ गॉड एंड देयर कंसेप्शन ऑफ गॉड, वॉट एवर कंसेप्शन ऑफ गॉड दे आर प्रिज्यूमिंग, द इम्पॉर्टेंट थिंग दैट गॉड एग्जिस्ट और नॉट, इट इज दी बॉटम लाइन। तो ये अगर फर्जिया तुम कहो ये आदमी वहां आप क्या ये तस्वुर रखते हैं, वहासूरी का ये तस्वुर रखते हैं, ये वहासूरी का ये तस्वुर रखते हैं, तो तस्वुरात की सतह पर वहासूरी कुछ भी हो, वहासूरी है या नहीं है, तो वो है तो वो कॉन्ट्रीब्यूट करेगा ना, कहेगा नहीं मेरे बारे में ये राय बिल्कुल ठीक नहीं है, ये मेरे बारे में राय ठीक है, ये राय बिल्कुल गलत है, इसको तो छोड़ूंगा नहीं, टाइम नहीं। तो आप वहासूरी को माइनस करके वहासूरी को क्या सिर्फ ख्याल है क्या? वो कंपेरेटिव रिलीजन का जो एनालिसिस होता है बेसिकली प्रॉब्लमेटिक क्यों है, क्योंकि वो तो माइनस कर देता है गॉड को, जबकि रिलीजन के अंदर का जो एनालिसिस होता है वो क्या होता है, ये तो प्रिज्यूम करता है कि जो हमारा कंसेप्शन ऑफ रिलीजन गॉड है वो ही है असल में गॉड। उससे जितना ज्यादा कमिटेड होगा उतना ताकतवर वो रिलीजन होगा, और वो कंसेप्शन नहीं है सिर्फ, वो रेफर कर रहा है बींग को जो कि परसिस्ट करती है अपनी एग्जिस्टेंस और इंटरवीन करती है। तो ये एक बिल्कुल दूसरा तरीका है देखने का रिलीजन। जो लोग रिलीजन के बारे में जो मुंह में आता है बग देते हैं, वो दरअसल ये समझते हैं कि दरअसल ये एक ख्याल है, ये ख्याल है, और जो रिलीजियस माइंड होता है वो कहते हैं ख्याल नहीं है ये बीइंग है। तो ख्याल और बीइंग में फर्क है। मैं अगर किसी बीइंग के साथ रिलेट नहीं करता, बीइंग का होना इतना पेनिट्रेटिंग एक्सपीरियंस होता है कि आदमी को तब्दील कर देता हूं। बीइंग ख्याल नहीं, बीइंग। एक बच्चा हमें रोड से मिला और वो छोटा बच्चा था, 2.5 साल का, उसको कोई अगवा करके ले आता क्या, वो उसे रोड पे छोड़ के बांध दिया, तो मैं उसको देख लिया। तो वो बच्चा जब मेरा हाथ पकड़ता था जोर से कि मुझे छोड़ के ना भाग गया, तो वो मुझे अफेक्ट करता था, मेरी बींग को अफेक्ट करता था। और जब मैं नमाज पढ़ने के लिए खड़ा होता है, मेरी बीवी को छोड़ के मेरे पीछा खड़ा हो जाता है, ये मेरी बीइंग को अफेक्ट करता है, क्योंकि वो बीइंग है, ख्याल थोड़ी है वो। सीपीएलसी वाले कहना नहीं आप इसको हैंड ओवर करें, तो कौन सी चीज है जो मुझे रोक रही है कि मैं नहीं दे रहा, हैंड ओवर नहीं कर रहा उसको, हैंड ओवर इसलिए नहीं कर रहा क्योंकि वो बीइंग है ना, उसके हाथ की पकड़, उसके हाथ की पकड़ में फील करता हूं ना, फीलिंग बींग है वो, ख्याल थोड़ी है। इसी तरह गॉड भी पकड़ता है किसी को, वो जो फील करता है ना एंथ्रोपोलॉजिकल एनालिसिस उसको बिल्कुल एब्स्ट्रैक्ट कर देता है, तो जब तुम रिलीजन पे बात करते हो माइनस करके गॉड को और माइनस करके उसकी कॉन्ट्रीब्यूशन को, तो तुम बिल्कुल अंडरस्टैंड नहीं कर सकते कि वो क्या कह रहा है. अंडरस्टैंड ही नहीं कर सकते वो आदमी, अंडरस्टैंड नहीं कर सकता. तो अभी जो हमने बात की पहली वाली बात, मैं पहली वाली बात क्यों, क्योंकि ये एक सेक्युलरिस्टिक एनालिसिस होता है जिसके अंदर आप रिलीजन को एक सोशल फोर्स के तौर पर लेते हैं. तो पहले हम सोशल फोर्स के तौर पर डिस्कस करेंगे, फिर हम अपनी पोजीशन लेंगे कि हम रिलीजन को एक सोशल फोर्स के तौर पर नहीं लेते. पूरी दुनिया रिजेक्ट कर दे अगर गॉड की एग्जिस्टेंस को, तब भी गॉड एज अ बीइंग तो मौजूद रहेगा. ये मुमकिन है कि वो एक वायरस से काम ले ले जो आप नहीं करना चाहते, उससे कोई फर्क नहीं पड़ता. एक वायरस आके वो काम कर सकता है जो तुम नहीं कर. तो बताने का मतलब ये कि जो पहला जो हम यहां पर जो फैक्टर के तौर पर इसको डिस्कस कर रहे हैं वो जस्ट एज अ सोशल फोर्स और हिस्टोरिकल एजेंट के तौर पर ले रहे हैं. रिलीजन एज हिस्टोरिकल एजेंट, तो इसका मतलब है हम इस तफसील से भी नहीं पढ़ेंगे कि रिवील्ड रिलीजन और नेचुरलिस्टिक रिलीजन यू नो वो क्या क्या उनमें फर्क हो सकते हैं. लेकिन जो मोटी मोटी बातें जो कंपैरेटिव रिलीजन के अंदर हमें बताई जाती हैं वो हम पहले सामने रखेंगे. देखें रिलीजन पहली बात कि रिलीजन जो है उसमें और फेथ में एक डिफरेंस है. देयर इज अ डिफरेंस बिटवीन फेथ एंड रिलीजन. बहुत सारे लोग फेथ को रिलीजन से कंफ्यूज कर देते हैं, यानी कि आप किसी चीज पे ईमान रखते हैं तो ये तो आपका फेथ है, लेकिन अब आप उस ईमान को प्रैक्टिस कैसे करेंगे ये एक बिल्कुल अलग बात है. मसलन थीस्टिक रिलीजन हैं दुनिया में जो एक खुदा को मानते हैं, सही है, एक खुदा को मानने वाले रिलीजन. अब्राहमिक ट्रेडिशन के जो रिलीजन हैं वो अपने आप को क्लेम करते हैं एक गॉड को मानने वाले, थीस्टिक रिलीजन. जुडाइज्म, क्रिश्चियनिटी, इस्लाम, ये तीनों अब्राहमिक ट्रेडिशन के रिलीजन, तीनों अपने आप को थीस्टिक रिलीजन कहते हैं. अगर आप लोगों को नाम सुना हो याक्स डेरिडा का, तो एक डी कंस्ट्रक्शनिस्ट है, फ्रेंच डी कंस्ट्रक्शनिस्ट है. बड़े बड़े टेक्स्ट को रख के डी कंस्ट्रक्ट कर देता हूँ कि ये टेक्स्ट कोई मायने कन्वे ही नहीं करता. बड़े बड़े फलसफियों को, सार्थ को, मार्क्स को, इसको उसको, क्रिश्चियन थिंकर्स को डीकंस्ट्रक्ट कर दिया उसने, लेकिन जुडाइज्म को और इस्लाम को उसने डीकंस्ट्रक्ट नहीं कर पाया. तो कहता है कि मैं ये समझता हूं कि इनकी नेगेटिव जो एक्सप्रेशन है या नेगेटिविटी डेवलप करना रिलेटिवली डिफिकल्ट है एज कम्पेयर टू क्लासिकल ग्रीक थॉट एंड क्रिश्चियनिटी बिकॉज ऑफ देयर कंसेप्शन ऑफ गॉड, जो क्रिश्चियनिटी के मुकाबले में रिलेटिवली आसान है कि क्रिश्चियनिटी के कंसेप्शन ऑफ गॉड को डीकंस्ट्रक्ट करना एज कम्पेयर टू जुडाइज्म एंड इस्लाम. तो थीस्टिक रिलीजन तीनों एक खुदा को मानते हैं फेथ की सतह पर, उनका फेथ एक ही गॉड पर है, लेकिन उसको प्रैक्टिस कैसे करेंगे फेथ उसके नजर में तीनों अलग अलग रिलीजन पर. तो रिलीजन इज द इंस्टीट्यूशनलाइज्ड फॉर्म ऑफ फेथ. फेथ को तुम कैसे प्रैक्टिस करोगे, जिसकी बुनियाद पर क्रिश्चियनिटी, जुडाइज्म, इस्लाम एक दूसरे से डिफरेंट समझे जाते हैं. ये और बात है कि मुसलमान जो हजरत मूसा के असल लोग हैं, जो हजरत मूसा को ईमान ले आए थे और अल्लाह पे, उनको मुसलमान ही कहते हैं, और हजरत ईसा के भी हवारियों को मुसलमान ही कहते हैं, लेकिन उसके बावजूद फी जमाना जिसे हम जुडाइज्म कहते हैं या फी जमाना जिसे हम क्रिश्चियनिटी कहते हैं और फी जमाना जिसे हम इस्लाम कहते हैं, ये तीनों अपने अपने फेथ को प्रैक्टिस करने के डिफरेंट इंस्टीट्यूशनल मैकेनिज्म. तो पहला तो ये फर्क है कि फेथ रख लेना काफी नहीं होता किसी चीज, अगर तुम फेथ को वैसे प्रैक्टिस नहीं करते जैसा तुम्हारे रिलीजन में बयान किया जाता. अगर तुम किसी और तरीके से फेथ को अपने प्रैक्टिस करते हो तो फिर तुम्हारा उस फेथ के साथ ताल्लुक होगा, रिलीजन के साथ ताल्लुक नहीं है. اور کوئی نہیں قبول کرے گا کہ تمہارے فیتھ پہ مشکوک ہو جائیں گے لوگ. کیوں؟ کیونکہ فیتھ کی انسٹیٹیوشنلائزڈ فارم ریلیجن کی شکل میں پیدا ہوتی ہے. اگر جو پروفٹ کہہ رہا ہے اس کو سب الٹا کر رہے ہو, سب الٹا کر رہے ہو اور تم کہو نہیں میرا ایمان ہے, تو ہو سکتا ہے خدا کے ساتھ ہو تمہارا کوئی تعلق انڈیویجل فریم میں, لیکن انسٹیٹیوشنلائزڈ ریلیجن میں تمہاری کوئی جگہ نہیں رہے گی. پہلی بات تو ریلیجن کی کو چونکہ وہ انسٹیٹیوشنلائز ہو جاتا ہے, اس لیے ہر ریلیجن کا اپنا ایک ریشنل ہوتا ہے. ریلیجن کوئی عقل سے پیدل ویدل نہیں ہوتا, ریلیجن کا اپنا ریشنل ہوتا ہے. اگر تم حضرت عیسیٰ کو خدا کا بیٹا مانتے ہو تو اس کا ریشنل کچھ اور تمہیں کرنے کو کہے گا, کچھ اور ڈیمانڈ ہوگی. اگر تم حضرت عیسیٰ کو خدا کا پیغمبر مانتے ہو تو اس کا ریشنل کچھ اور ہو جائے گا. تو ہر ریلیجن کا اپنا ایک ریشنل ہوتا ہے, ایک ریشنل سٹرکچر ہوتا ہے, جس کو اگر تم وائلیٹ کرتے ہو تو لوگ کہتے ہیں تم کانٹرڈکشن کرتے ہو. مثلا ایک آدمی ایمان رکھتا ہے کہ حلال وہی ہے جسے خدا نے حلال کر دیا اور حرام وہی ہے جسے خدا نے حرام کر دیا, اور پھر واضح طور پہ لکھا ہوا یہ حلال ہے یہ حرام ہے, اور تم کہو نہیں یہ دراصل اس کے یہ معنی نہیں کوئی اور معنی ہے. جبکہ تمہاری پوری تاریخ کے اندر اس چیز کو حرام ہی کہا گیا ہے, اور جس چیز کو تم حلال کہہ رہے ہو اس کو حرام ہی کہا گیا ہے. تو تم حرام کو حلال کر رہے ہو, تم حلال کو حرام کر رہے ہو, حرام کو حلال کر رہے ہو, اس کا مطلب ہے تم مخلص نہیں ہو ان ورڈ آف گاڈ کی, تمہارے پاس ریسپیکٹ نہیں ہے. لہذا کوئی ایسا آدمی جو تمہارے ریلیجن پہ یقین بھی نہیں رکھتا اس کانٹرڈکشن کو بتا سکتا ہے کہ دیکھو تم تو اس ریلیجن پہ یقین رکھتے ہو لیکن اس میں تو یہ کہا گیا ہے کہ یہ چیز حرام ہے, یہ تم کر رہے ہو, اس کا مطلب ہے تم اپنے ریلیجن کے ساتھ مخلص نہیں ہو. تم خلوص کو دیکھنا اور پہچاننا اور ثابت کرنا کوئی اتنا مشکل کام نہیں ہوتا ریلیجن کے اندر کہ آپ کو توپے چلانی پڑے, ایسا نہیں ہوتا. بچے کو ہی پتا چل جاتا ہے کہ یہ آدمی ریلیجن کو صحیح پریکٹس کرتا ہے یا بک بک زیادہ کرتا ہے, پریکٹس وغیرہ نہیں. اس کے لیے آپ کو کوئی انٹل ہے ایرسٹاٹل بننے کی ضرورت نہیں. رکشے والا جو ہوتا ہے اس کو بھی پتا ہوتا ہے یہ آدمی ٹھیک ہے ٹھیک آدمی نہیں. تو دوسری چیز, ریلیجن اے ریشنل نہیں ہوتا, ار ریشنل نہیں ہوتا, لیکن ریلیجن کا ریشنل اس کمبینیشن سے نکلتا ہے جو جس فیتھ کے ساتھ آپ بلانگ کرتے ہیں. اگر آپ کہتے ہو کہ زندگی اور موت خدا دیتا ہے اور آپ اپنی زندگی بچانے کے لیے خدا اور اس کے پیغمبر کو چھوڑ کے بھاگ جاتے ہیں, میدان اس کا مطلب تمہارا ایمان ٹھیک نہیں ہے, ٹھیک نہیں ہے. پیغمبر کو چھوڑ کے بعد یہ کیسے کیا تم, اس کا مطلب تمہیں اپنے ایمان کو درست کرنا چاہیے. خدا پہ نہیں ہے تمہارا ایمان, خدا پہ اگر تمہارا ایمان ہو لوگوں نے اپنے ٹکڑے کر دیں. تو امپورٹینٹ بات یہ ہوتی ہے کہ جو آدمی بھاگ رہا ہوگا اس کی بھاگتے ہوئے دیکھ کر لوگ ان کو یہ پہچاننے میں کہ جو آدمی یہ دعویٰ کرتا ہے اور جو اس کا بیہیویئر کنسسٹنٹ نہیں ہے, یا تو اس کا ایمان ہی نہیں ہے جس چیز پہ یہ کہتا ہے, کیونکہ وہی ایسے ٹیسٹ تھا کہ یہاں پہ پتا چلے گا کہ کتنا یہ مخلص تھا یا نہیں. تو بتانے کا مطلب یہ کہ آپ جب کوئی کلیم کرتے ہیں تو ود ان ریشنل فریم ورک اس کا ریشنل ڈیٹرمن ہو جاتا ہے, اور جب آپ اس کو وائلیٹ کرتے ہیں سب کو پتا چل جاتا ہے آپ اپنی پریزمپشن کو وائلیٹ کر رہے ہیں. تو کانٹرڈکشن ریلیجن کے اندر واضح طور پر بیان کی جاتی ہے. ایک آدمی ساری لوگوں کو کہہ رہا ہے وہ کرو, حضور صلی اللہ علیہ وسلم کی سادگی کے سلسلے میں آیا جا رہا ہے, لوگوں کو بلا بلا کے پچاس پچاس لاکھ آدمیوں کو, پچاس پچاس ہزار آدمیوں کو بیٹھ کے حضور صلی اللہ علیہ وسلم کے پکچر سنا رہا ہے کہ حضور صلی اللہ علیہ وسلم کی سادگی, اور خود جو ہے 80 لاکھ کی گاڑیوں میں بیٹھ کے ہے, خود جو اس نے چشمہ لگایا ہوا ہے 2 لاکھ روپے کا چشمہ ہے, خود جو اس نے واسکٹ پہنا ہوا ہے 50,000 روپے کا پہنا ہے. تو وہ آدمی دیکھ کر اگر لوگوں کو نہیں سمجھ میں آئے گا کہ یہ فخر اختیاری اختیار کر سکتا تھا नहीं कर रहा, नहीं कर रहा, तो इसका मतलब है वो जो कह रहा है वो उसके लिए मकसूद नहीं है, उसके लिए खुद ही प्रेफरेबल नहीं है वो। वो जो जो आदमी आगे बैठा वो तो है ही फकीर बेचारा, उसको तुम क्या बता रहे हो, वो तो वहां पे इसलिए आके तुम्हारे एहतिकाफ में बैठ गया है क्योंकि उसको खाने को 10 दिन नहीं मिलेगा, तो वहां पे मुफ्त में खाने को मिल जाए, तो बेचारा वो आगे बैठ गया, सवाब भी मिलेगा और खाना भी मिलेगा, उसको तुम क्या बता रहे हो खुदा फखर, तुम करो ना भाई फखर, तुमने किया फखर या नहीं किया, और कितने लोगों को तुमने खाना खिलाया। तो बताने का मतलब ये कि तुमने मल्टी नेशनल से तुमने बोल करके खाने का इंतजाम करवा दिया, ये तुमने किया। तो बताने का मतलब ये कि ये कॉन्ट्रडिक्शन अगर वो 50,000 लोगों में से किसी को दिखाई नहीं दी तो इसका मतलब ये नहीं कि वो कॉन्ट्रडिक्शन नहीं है, वो है कॉन्ट्रडिक्शन। जब भी कोई खड़ा होकर बोल देगा ये खुद ही ये कॉन्ट्रडिक्शन है, तो वो नजर आ जाएगी, अभी तो उनको नजर नहीं आ रही
है।
नहीं नहीं, मसला ये नहीं है, मसला ये कि आपने उसका क्या जवाब दिया ये रेलेवेंट नहीं है, रेलेवेंट ये कि वो इनकोहेरेंस नजर आती है कि नहीं। और दुनिया में बहुत सारे ऐसे बदमाश हैं जो अपनी बदमाशी की जिंदगी गुजारते हैं और फख्र इख्तियारी इख्तियार करते हैं। हैरिसन फोर्ड जो है ना मल्टी मिलियनेयर है, आर्टिस्ट है, फिल्मों में काम करता है, तो एड्स में जितने भी काम करता है ना, जितने भी एड्स में काम करता है, बहुत महंगा वो बहुत ज्यादा पैसे लेता है, उसका जितने भी पैसे होते हैं वो जो अनएम्प्लॉयड लोग होते हैं उनको देता है, तलाश कर अपने हाथों से अनएम्प्लॉयड लोग, वो बहुत ही सिलेक्ट है। सही है, एक आदमी जो कि आर्टिस्ट है वो ये कर सकता है। बहुत सारे लोग मर जाते हैं, रॉक हेडसन ये वो, इन्होंने पूरे पूरे अपने वो बना दिए ट्रस्ट, उन्होंने एक्टिंग करके पैसा कमाया, ज्यादा याशी वगैरह नहीं थी और उन्होंने लोगों के लिए, तो तुम तो बहुत बिलीवर हो, वो तो इतना वो भी नहीं है, तुम्हारी तरह का कोई आलिम दीन भी नहीं है, उसमें तो शायद प्रॉफिट की जिंदगी के बारे, लेकिन चूंकि हजरत ईसा के ट्रेडिशन से उसका ताल्लुक है और वो देखता है हजरत ईसा ने कुछ तो करूंगा, तो बताने का मतलब सबसे पहले तो आपको अपने ऊपर अप्लाई करना पड़ता है, अगर आपने अप्लाई नहीं किया तो लोगों को कॉन्ट्रडिक्शन नजर आता है, लोगों को फौरन उसमें कॉन्ट्रडिक्शन दिखाई देगी, अरे ये बदमाश आदमी ये कर रहा हो कोई मसला नहीं, लेकिन मजहबी आदमी कर रहा होगा उनको हर्ट होंगे, हेट करेगा, ये आदमी कैसे कर रहा है, इसका मतलब है मैं तो इससे बेहतर ही हूँ, तो वो उनकी जाती कमजोरियां होंगी, लेकिन इम्पोर्टेंट बात ये कि रैशनल यही है कि जो आदमी जिस चीज की तरफ दावत देता है रिलीजन के अंदर, ये रैशनल एक्सपेक्टेशन है कि सबसे पहले वो उसको अप्लाई करेगा अपने ऊपर, और अगर नहीं अप्लाई कर सक रहा उसके ऊपर तो फिर वो दूसरों को किस बुनियाद पर उसकी तरफ वो दावत देगा। तो रैशनल प्लेन पर किसी खास पसंद की मूवमेंट को रन करना सबसे ज्यादा डिफिकल्ट है, इसलिए कि एक आम आदमी को भी पता होता है कि यह आदमी कॉन्ट्रडिक्शन तो नहीं पैदा कर रहा, दूसरी बात यह कि मैं जो मैंने बात बताई कि रिलीजन अकल से पैदल नहीं होता, ये बिल्कुल रैशनल है कि एक आदमी अगर प्रॉफिट जैसी जिंदगी गुजार सकता है और नहीं गुजार रहा तो वो कम सतह का आदमी समझा जाएगा, और जिसकी जिंदगी करीब तरीन होती चली जाएगी प्रॉफिट की जिंदगी की एस्टेब्लिश, वो ज्यादा बेहतर इंसान समझा जाएगा उस रिलीजन में, ये बिल्कुल रैशनल है, और जिसकी ज्यादा दूर होगी जिंदगी वो उतना कम मर्तबे वाला समझा जाएगा, ये हायरार्की प्योरली रैशनल है, इसमें कोई इरैशनैलिटी नहीं है, यानी कि आप देख लें ये नहीं हुआ कि सिर्फ रिलीजन के अंदर के लोग उसकी कदर करेंगे, रिलीजन के बाहर के लोग भी उसकी कदर करेंगे, अगर वो आदमी जो कहता है वो वैसा ही है जैसा कि उसके मजहब के अंदर बुनियादी एतकादात और मियारात खैर व शर हैं, अगर वो उसको फॉलो करता है तो वो आप देखें कि सिर्फ उस अपने ट्रेडिशन के अंदर बड़ा आदमी नहीं होगा, दूसरे ट्रेडिशन के अंदर भी वो बड़ा आदमी समझा जाएगा। क्यों? क्योंकि वो जो कह रहा है और जो वो कर रहा है उसका इम्पैक्ट है। बादशाह होते हुए कोई आदमी बादशाह छोड़ दे और आके दरख्त के नीचे बैठ जाए, कंसीवेबल नहीं है। एक आदमी जो अपनी जो लाइफ स्टाइल छोड़ के कोई इख्तियार करके दे, तो बुद्धा जिस चीज को सही समझता था वो कर गुजरा हुआ और वो आके बैठ गया दरख्त के नीचे और फिर वहीं बैठा रहा हो, और उसका जो इम्पैक्ट आया कि पूरा का पूरा एक बर्रेआजम जो है वो मुतासर कर दिया उसने। तो बताने का मतलब ये होता है कि वो जो कहता था उसका इम्पैक्ट ऐसा था कि जिस तरह उसके पॉस्चर हैं, डांसिंग पॉस्चर है या स्माइलिंग पॉस्चर है या सूदिंग पॉस्चर है, तो वैसे जिस पॉस्चर के उसके बने हुए हैं स्कल्पचर, अगर आप उस स्कल्पचर में बैठ जाओ उस तरह के पॉस्चर लेके, तो आप पर वो इम्पैक्ट आना शुरू हो जाता है। अगर यकीन नहीं है तो आप करके देख, ऐसा मसला करके देख लो, इतना इम्पैक्ट होता है कि जिस तरह वो बैठकर जो जिस किस्म के ख्यालात में तब्दीली आती है उस तरह के ख्यालात में तब्दीली आती है, और ऐसे है कि बड़े बड़े वॉरियर्स को उसने तब्दील कर दिया। अशोक जैसे वॉरियर को जो अपने भाइयों को जिसने नहीं बख्शा, और यू नो वो कन्वर्ट हो गया, और पूरी जिंदगी फिर ये नहीं कि कन्वर्ट हो गया और कुछ और बदमाश हो गया, पूरा खुरच कर पूरी उसकी दीन को तब्दील कर देते हैं। और तो बुधा ने खुद नहीं किया, उसके किसी पैरोकार ने कर, जो सिर्फ सामने से गुजरता था उसके, अशोक के हर कामयाबी के बाद उसके पास से गुजरता था घंटी बजाते हुए, याद दिलाते हुए कि बेटा तू मर जाएगा तो फिर क्या होगा, घंटी बजाते हुए गुजर। तो बताने का मतलब ये है कि रिलीजन के अंदर जो तीसरी चीज जो मैंने बताई, नंबर वन फेथ और रिलीजन में एक डिफरेंस है, ये मुमकिन है कि एक इंसान रिलीजन को प्रैक्टिस कर रहा हो फॉर्मली इंस्टीट्यूशनली लेकिन उसका ईमान ना हो, ये बिल्कुल मुमकिन है जी, क्योंकि वो उसे पता ही नहीं, बस सब ये कर रहे हैं, ये मैं भी करना शुरू कर रहा हूँ, कल्चरली कर रहा है वो ये काम, कल्चरली उसने कभी उस फेथ को उसने क्वेश्चन ही नहीं किया या उसको पहचाना ही नहीं, उसकी हकीकत को पहचाना ही नहीं। नहीं नहीं ब्लाइंड फेथ नहीं, मसला ये है कि उसने रिलीजन को रिलीजन के तौर पे नहीं लिया बल्कि एज ए सोशल लाइफ के तौर पे लिया। जिस तरह सुबह उठ के आप नौकरी पे जाते हो, यू नो उस तरह वो मस्जिद भी चला जाता है, ये वही जानता है, हम नहीं मानते लेकिन ये पॉसिबल है, ये पॉसिबल है। और बहुत सारे ऐसे होंगे जो शायद प्रैक्टिस इंस्टीट्यूशनली ना करते हो लेकिन उनका ईमान ऐसा होता है कि जब उनको एसिड टेस्ट का वक्त आता है तो वो जम के खड़े हो जाते हैं। लेकिन ये निजामे जिंदगी का कमाल है, ये निजामे जिंदगी की खूबी होनी चाहिए कि वो ऐसे लोग जिनका ईमान मजबूत हो उनको दाखिल करें उस लाइफ के अंदर। अगर उनको नहीं दाखिल किया तो जाहिर है बाज लोगों की करेज होती है, बाज चीजें जो होती हैं वो सिर्फ कल्चरली होती हैं, जैसे एक इंसान कल्चरली काम करता है, मतलब ये कि
हाँ
हमारा भी ये इम्पोर्टेंट नहीं है कि पता चले, हमारे लिए ये इम्पोर्टेंट नहीं है कि पता चले। जैसे मैंने आपके आने से थोड़ी देर पहले बताया कि एक रिलीजन को देखने का ये तरीका है कि आप रिलीजन को एक फैक्टर ऑफ चेंज के तौर पे लें, और एक रिलीजन को देखने का तरीका ये है कि खुदा के ताल्लुक में आप उसको देखें। तो अभी हम जो बात कर रहे हैं वो खुदा के ताल्लुक में नहीं देख रहे, एज अ फैक्टर ऑफ चेंज ले रहे हैं, एक सोशल फोर्स या एक पॉलिटिकल फोर्स یعنی کہ آپ نے ان کو یہ بتا دیا بیٹا تم یہ ہو لیٹ سپوز, اور یہ بس ایسے ہی لگ گئے اور جو ان کو دماغ میں ڈال دیا وہ یہ کرنا شروع ہو گیا, اور پھر ان کو پتا چلا کہ ارے میں تو یہ نہیں یہ ہوں, اس سے کیا فرق پڑتا ہے کچھ اور ہو جاؤ. جیسے اب یہ پاکستانی فلم ہم نے دیکھی, اس میں وہ کوئی لاہور سے کچھ لوگ انڈیا جاتے ہیں اور وہاں پہ ایک سکھوں کے گھر میں رہتے ہیں, اور پھر وہاں پہ ان کے بیٹا اور سکھ لڑکی سے شادی کرنے جاتا ہے, تو وہ سکھ بڑے وہ ہو جاتے ہیں, غیرت ان کو آ جاتی ہے اور یہ وہ فلاں, تو یہ بھی مسلمان ہوتے ہیں یہ وہ الگ ہو جاتے ہیں, پھر وہ اپنی بچی کو وہاں بھیج دیتے ہیں ملیشیا, یہ بھی ملیشیا پہنچ جاتے ہیں, وہاں پہ کہتے ہیں بھائی اب شادی ہم کر لیتے ہیں, تو پھر شادی کیسے کریں؟ رول کیا ہے؟ یہ بڑی گندی بات ہے کہ کسی کا ریلیجن تبدیل کرانا, تھیسس تو یہ ہے نا, تھیسس یہ ہے کہ گندی بات ہے, ظلم ہے کسی کا, میں ان سے کہوں بھائی اپنا ریلیجن تبدیل کر, ظلم ہے نا یہ سب. ظلم کا مطلب کیا ہوتا ہے کہ ان کو جہنم میں جانے دو, یہ ہے ظلم. کیا مطلب نہیں تم جہنم میں نہیں جاؤ, تو وہ لیکن یہ بھی دکھانا تھا کہ اسلام حق ہے, تو وہ کس طرح کنورٹ کیا ہوگا انہوں نے, سکھ لڑکی کو کنورٹ کر لیتے کس طرح, کیا کیا ہوا ہے آپ لوگوں کے خیال میں, کیا کیا ہوگا ڈائریکٹر نے اس کا مذہب تبدیل ہونے کے لیے؟ گندی بات ہے نا دعوت پیش کرنا,
تبدیل کرنے کی کوشش
نہیں, گندی بات ہے نا, بتا رہا ہوں نا گندی بات ہے کہ تم کسی کو کیا آپ اپنا ریلیجن چھوڑ رہے ہیں, کتنی
پیش کرتی ہو چاہے تو ان سے کرے
ٹاس کر, ٹاس کرتے ہوئے وہ یوزر کو سنتے تو اللہ 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 فائدے آ جاؤں ٹوپی پہنے جنا کیا فائد اعظم آئے کہتے چلو مسلمان مسلمان, یہ ذہنی سطح ہے نا, تو وہ کلچرل پلین پر ایک مطلب جس طرح بعد میں پتہ چلتا ہے کہ وہ بچی مسلمانوں کی ہی بچی ہوتی ہے, ان کے خاندان مر جاتا ہے پاکستان تو ان کو بچی کو وہاں پہ رکھ لیتے ہیں فیملی, اور پتہ چلتا ہے یہ مسلمانی ہے, تو وہ یہ زبردست اس سے یہ پتہ ہے نا, سب لوگ خوش ہوئے کہ وہاں مسلمان بھی ہو گئی اور ہماری بیٹی جو ہے وہ پاکستان کی بیٹی پاکستان آ گئی, اور انڈیا والے سب افسوس کرتے رہے, لیکن انڈیا والے جو فلم بناتے ہیں تو کیا کرتے ہیں کہ اس سے کوئی فرق نہیں پڑتا کہ تم ہندو رہو یا مسلمان رہو. جو غدر بنائی تھی انہوں نے اس میں کیا کیا تھا, پاکستانی لڑکی ہوتی ہے وہ مسلمان ہوتی ہے لیکن وہ سکھ ہوتا ہے, وہ سکھ ہو کے وہ وہاں چلا جاتا ہے, وہ ابھی کہتے ہیں آپ اپنے ہی رہو, یہ ایک کلچرل ایکٹیویٹی, مطلب یہ کہ تم حلوہ کھاتے ہو یہ مرغی کھاتا ہے, وہ گائے کھاتا ہے وہ گائے کی بات ہے, یہ کیا ہے سوشل کلچرل ایکٹیویٹی ہے یہ. ہاں کچھ لوگ اس کلچرل ایکٹیویٹی کے لیے جان دینے کو تیار ہو جاتے ہیں, تو پھر یہ پولیٹیکل فورس بھی بن جاتی ہے, اور پولیٹیکل فورس بن کر پورے کے پورے تاریخ کے دھاروں کو پلٹ دیتی ہے, لیکن بنیادی طور پر یہ خیالات ہی ہیں, مطلب کچھ بھی کہتا ہوں اس سے کیا فرق پڑتا ہے, اس سے کیا فرق پڑتا ہے کہ خدا کچھ ہوتا تھوڑی ہے, سوشیولوجسٹوں کا ایک دم پڑھو تو کہیں پہ آپ کو پڑھ کے کوئی یاد آتا ہے خدا خدا, ہاں یہ سوشل فورس ہے ایک سوشل ایکٹیویٹی ہے اس طرح ہوتا ہے. تو اسی طریقے سے بہت سارے ریلیجنس کے اندر بہت بڑی تعداد میں لوگ ریلیجنس کو فالو کر رہے ہوتے ہیں, لیکن وہ قربانی وغیرہ دینے وینے کے تیار نہیں ہوتے, اس کے لیے کیا قربانی وغیرہ کیا کس بات میں قربانی قربانی کرتے ہوتے ہیں سر, ایک ایک لاکھ کا بیل اور کیا کریں قربانی, قربانی سے کیا مراد ہے؟ تو قربانی وغیرہ جو ہوتی ہے وہ آدمی کرتا ہے جو صرف کنسپچولی یا کلچرلی نہیں دیکھ رہا ہوتا ریلیجن, وہ ریلیجن کو دیکھ رہا ہوتا ہے ان اے ورٹیکل ریلیشن شپ وتھ گاڈ, اور اس کا ریلیشن شپ ہوتا ہے گاڈ کے ساتھ, میں نے بتایا نا پکڑ, جو پکڑ ہوتی ہے وہ افیکٹ کرتی ہے آپ, तो ये तो इंडिविजुअल को ही पता है ना कि पकड़ है या नहीं. जिसका हाथ जिसने पकड़ा उसी को पता होगा ना. तो जो आदमी जिसका दोस्त होगा वो अपने दोस्त की पकड़ को जानता है ना, पहचानता है, उसके हाथ के लम्स को पहचानता है. वो अगर मर जाए या उसको कुछ हो जाए तो उसको वो ताल्लुक होता है उसका. दूसरों को थोड़ी पता होता है क्या तो मर गया, सब मर जाते हैं. माँ मर जाती है तो जो औलाद को पता होता है ना माँ क्या मतलब, माँ का क्या मतलब होता है. तो इम्पोर्टेंट बात यह है कि जो कल्चरल फैक्टर के ऊपर रिलीजन्स को देख रहे होते हैं वो इंस्टीट्यूशनलाइज्ड फॉर्म ऑफ रिलीजन को देखकर ये इम्प्लाई कर सकते हैं कि चूंकि ज्यादातर लोग इंस्टीट्यूशनल रिलीजन को वायलेट कर रहे हैं इसलिए सबका फेथ ठीक नहीं है, ये रीडिंग ठीक नहीं है. और ये कि ज्यादातर लोग वायलेट कर रहे हैं इसलिए उनका रिलीजन से कोई ताल्लुक, ये भी ठीक नहीं है. ये तो इंडिविजुअल को ही पता है, ये तो इंडिविजुअल को ही पता चलेगा कि वो आखिर में क्या करेगा. लेकिन अगला भी इम्कान ये है कि अगर वो तोड़ रहा है मुस्तकिल रिलीजन की जो पैरामीटर्स हैं और अकदार और नॉर्म्स को मुस्तकिल और मुसलसिल तोड़े जा रहा है इंफिरादी और इज्तिमाई जिंदगी के अंदर, तो इम्कान कम है, बढ़ता जाएगा कि उसका ईमान कमजोर होता चला जाएगा और अगले आइंदा आने वाली नस्लों में और ईमान कमजोर हो जाएगा. लेकिन इसकी कोई दलील नहीं है, ये सिर्फ एक एम्पेरिकल चीज है जो इंडिविजुअल को ही पता चलेगी, कोई दलील नहीं है. जैसे अभी हम कल भी हम ये डिस्कशन कर रहे थे कि जो बर्तानिया के अंदर जो तीसरी जनरेशन के बच्चे हैं वो ज्यादा रिलीजियस हैं, हालांकि वो पूरे उस ट्रेडिशन के अंदर पढ़े हैं, वही खाते हैं, उन्हीं का माल पे पले हुए हैं, अंग्रेजी बोलते हैं, सब कुछ बोलते हैं, लेकिन ये कि वो उस निजामे जिंदगी पे मुतमईन नहीं है, उनको घिन आती है उस निजामे जिंदगी, और अपने माँ बाप वाबाप की भी कोई खास इज्जत नहीं करते वो. यानी कि वो कहते हैं भाई ये थर्ड, ये जो अभी बर्तानिया के अंदर जो प्रॉब्लम हुआ है तो उन्होंने एक टेक्निक ये बनाई कि भाई ये जो पाकिस्तानी और इंडियंस और इस तरह के जो लोग हैं एशियंस जो हैं इनके माँ बाप का बड़ा कंट्रोल होता है अपनी औलाद के ऊपर. तो उन्होंने ये चैनल इस्तेमाल करने की कोशिश की और कहा कि हम बास फैमिलीज को फंड करेंगे. तो वो बुनियादी तौर पर एक खास किस्म का स्पाइंग नेटवर्क था कि लोग अपने ही फैमिली के किसी मेंबर की स्पाइंग करें. तो उन्होंने जब ये कहा कि भाई ये चैनल क्यों, किसी एंथ्रोपोलॉजिस्ट ने ये लाइन दी होगी कि भाई इनके यहाँ तो माँ बाप को काबू कर लो तो औलाद काबू हो जाएगी, तो पता ये चला कि माँ बाप के काबू में नहीं है. माँ बाप के काबू में क्यों नहीं है वो, इसलिए कि तुम्हारे माशरे में माँ बाप के काबू में औलाद होती कहाँ है, तुमने खुद ही तो उनको माँ बाप के काबू से निकाल दिया, अब वो तो निकल गए माँ बाप के काबू से, तो तुम वेस्टर्न लाइफ वर्ल्ड की पैदावार है. वो तो बिल्कुल एहतराम नहीं करते अपने माँ बाप को, कहते हैं हमारा बाप शराब पीता है, हमारी माँ जो है घर में नहीं रहती, हमारा बाप बदमाश, हमारी माँ भी बदमाश, हमारे माँ बाप का कोई मजहब दीन से कोई ताल्लुक ही नहीं, ये काबिल नफरत और बाय से शर्म है. वो दे आर मोर क्लोज टू देयर ग्रैंड पेरेंट्स, दे आर मोर क्लोज टू देयर ग्रैंड पेरेंट्स. और पाकिस्तानी और इंडियंस जो हैं वो अपने जो यहाँ के उनके खाना उनके ज्यादा वो करीब है. तो कहते हैं फिर इनको जाने नहीं दो, ये गए तो इनका दिमाग उलट जाएगा और वहां से आके ये मारेंगे बम, बम मारो बम, अमरीका का क्या गम. तो ये जो नारा वो सीख के आ जाएंगे और ये मारना शुरू करेंगे तो इनका हम क्या. तो इश्यू ये है कि रिलीजन के अंदर वो लोगों की जो इंफिरादी जिंदगी है और कल्चरल लाइफ वो तो बिल्कुल रिलीजियस नहीं है ना, तो कल्चरल लाइफ रिलीजियस नहीं है तो फिर वो कैसे पलट रहे हैं. तो इसका मतलब ये है कि ये एक आप इस एनालिसिस को अंडरस्टैंड नहीं कर सकते विदाउट रिलेटिंग दिस रिलेशनशिप विद गॉड. आप ये समझते हो कि ये मतलब रिलीजन क्या है, किसी के कान में कोई भी बात फूंक देना, वो भाई वो ऊपर गॉड भी तो बैठा हुआ है, वो भी तो कुछ करेगा या वो कुछ नहीं करेगा, वो भी तो कुछ करेगा, वो शायद वो ही फूक देता कि देखो तुम्हारे बदमाश माँ बाप. उसका अपना कॉन्शियसनेस नहीं है क्या, उसकी अपनी स्प्रिट नहीं है क्या, उसका अपना कोई रिलेशनशिप नहीं है क्या गॉड के साथ. आपको क्या पता किस तरह का रिलेशनशिप डेवलप कर लिया, तो इम्पोर्टेंट बात ये होती है कि ये जो एंथ्रोपोलॉजिकल एनालिसिस होते हैं रिलीजन के, कंपैरेटिव रिलीजन के जो एनालिसिस होते हैं, उसका मेजर प्रॉब्लम ये है कि वो माइनस कर देता है गॉड को, और जो रिलीजियस एनालिसिस होता है वो माइनस नहीं करता गॉड को. तो दोनों के बिल्कुल अलग पैटर्न होते हैं, बिल्कुल अलग. क्योंकि वो पैटर्न डिफरेंट होते हैं इसलिए आप अंडरस्टैंड नहीं कर पाते उनको. तो अभी अगर फर्ज किया कि हम ये मान लेते हैं कि रिलीजन को हम एक कल्चरल फोर्स के तौर पर ही देख रहे हैं, तो हम ये पहली बात हमने ये बताई कि फेथ और रिलीजन में एक फर्क है. दूसरी हमने ये बताई कि रिलीजन अकल से पैदल नहीं होता, उसका अपना रैशनल होता है, उसकी अपनी रैशनैलिटी होती है, यानी कि वो आपको करेजियस बनाता है. वो उसके पीछे एक रैशनैलिटी है, करेज के पीछे एक रैशनैलिटी. करेज कोई महज जज्बाती चीज नहीं है, रिलीजियस करेज के पीछे एक रैशनैल है कि देखो मैं तुम्हारा तकलीफ करने वाला हूँ और मैं तुमसे कह रहा हूँ कि मत डरो. मैं ही तो तुमसे कह रहा हूँ कि मत डरो, मैं सबसे ज्यादा ताकतवर हूँ, मेरे साथ तुम हो तो तुम क्यों डर रहे हो. तो ये कैसे डरेगा फिर वो, जब रोमन के मुकाबले में पहली बार मुसलमान है तो उन्होंने तलवारों के ऊपर, अगर खालिद ने कहा कि तलवारों के ऊपर कपड़ा बांध लो दस्तों के ऊपर, कपड़े बांध रहे हैं, चिंदिये बांध रहे हैं, ना इन्होंने जिराए पहनी है, ना इन्होंने हौद पहने हुए. ये रोमन से लड़ने के लिए आ गए ये लोग, इनको खौफ नहीं आता. तो अगर खालिद ने खत उनकी तरफ लिखा, मैं तुम्हारी तरफ ऐसे लोगों को लेके आ रहा हूँ जो अपनी जिंदगी से, अपनी मौत से ऐसे मोहब्बत करते हैं जैसे तुम्हें अपनी जिंदगी से मोहब्बत. तो अब तुम सोच लो कि तुम्हारा क्या असर होगा. वो रैशनल है, ये कोई जज्बाती बात नहीं है. अगर कोई आदमी इसको रैशनली इंटरनलाइज कर ले कि हाँ ऐसा ही है, तो फिर जाहिर है कि वो रोमन से क्या मतलब, उसको रोमन हो कोई भी हो, मैं क्या करूं इससे, इससे क्या फर्क पड़ता है कि ये इन्होंने सोने लोहे के वो पहने हुए हैं, खौद पहने हुए. तो इवेंचुअली तो हम सब मर ही जाएंगे, तो इससे क्या फर्क पड़ता है, हम सब मर जाएंगे. तो आज ही मर जाता हूं लेकिन मैं लड़ने के लिए आया हूं. और वो जो अरब एरोगेंस और अरब जो करेज थी, उसको एक ऐसा रैशनल कोऑर्डिनेशन मिला कि उसने बड़ी बड़ी सिविलाइजेशन को उखाड़ पाएगा. एक ही वक्त में तीन सिविलाइजेशन को शिकल दी, रोमन्स को, पर्शियंस को और बेबीलोनियंस को. बेबीलोनियंस अगर खत्म हो गए तो मेसोपोटामिया पूरा इराक का पूरा इलाका इन्होंने खत्म किया. तो बताने का मतलब ये है कि वो रैशनल होता है. और तीसरी बात आपको ये बताई कि रिलीजन के अंदर जो कल्चरल एक्टिविटीज होती हैं, वो एक बॉटम लाइन होती है जिसकी बुनियाद पर आप ये अंदाजा लगा सकते हैं कि इंस्टीट्यूशनलाइज्ड रिलीजन प्रैक्टिस हो रहा है कि नहीं हो रहा. लेकिन ये कोई अल्टीमेट दलील नहीं है कि इसकी बुनियाद पर आप उनकी ईमान की कमजोरी या ईमान की इस्तेकामत को अल्टीमेटली जज कर सके. ये प्रैक्टिस से होता है आमतौर पे, लेकिन बाज औकात लोगों को जब कल्चरली उसको सिर्फ एक कल्चरल एक्टिविटी के तौर पे ले रहे हैं, लेकिन उससे जो उनकी रैशनल डिमांड एसोसिएटेड होती है वो फुलफिल नहीं करते. वो माना जाएगा, लेकिन हम उसकी, हम तो ये किसी के काफिर या मुसलमान की बात नहीं कर रहे हैं, हम ये नहीं कह रहे हैं. हम तो ये कह रहे हैं कि वो कितना पावरफुल फैक्टर है, ये तो इंपेरिकल है कि कभी आप बता सकते हैं कि हाँ ये लोग इसके लिए ज्यादा कुर्बानी दे सकेंगे, ये कम देंगे, ये बिल्कुल नहीं देंगे, पता नहीं कौन देता है नहीं देता है. नहीं, जैसे चर्चनियंस जो हैं उनकी इंफरादी और इज्तिमाई जिंदगी में कितना रिलीजन वो प्रैक्टिस करते थे बनिस्बत के टर्क्स के. लेट्स सपोज तो चर्चनियंस की आप कुर्बानी दे ले, वो तो इतने प्रैक्टिस करने का उनको मौका नहीं है. 80 साल तो वो बिल्कुल रूथलेस कम्युनिस्ट पावर के अंडर कमांड रहे. सूफी सिलसिला है, लेकिन मैं बताऊ एक बड़ी इज्तिमाई जिंदगी जिसके अंदर यू नो बहुत सारे कल्चरल प्रैक्टिसेस हों, ये वो उसकी ऑर्गेनाइजेशन के लिए घस्टापों वगैरह ने कहा, उनको तो बिल्कुल चुन चुन के जो है वो कत्ल कर देते थे, गायब कर देते थे, ये करते थे. बड़ी मुश्किल से उन्होंने सरवाइव किया, लेकिन उन्होंने बड़ा टफ टाइम दिया, ये और बात है। वो रेजिलियंट हैं, वो हमेशा से रेजिलियंट रहे, लेकिन ये कि जैसे दादोएव जो है, कोई कंसीव ही नहीं कर सकता था कि दादोएव जो है वो चीफ ऑफ एयर स्टाफ था, वो फॉर्मर यूएसएसआर का, और वो कहता है कि भाई मैं तो ये इस्लामिक स्टेट, तो ये तो बिल्कुल कंसीवेबल ही नहीं था लोगों के लिए। यानी कि कौन कंसीव कर सकता है कि एक आदमी जो आपके प्योर ब्यूरोक्रेटिक मैकेनिज्म का निकला हुआ, और कितनी उसकी कमिटमेंट होगी कम्युनिस्टों के साथ कि वो चीफ ऑफ एयर स्टाफ बन गया, वो आदमी कह रहा है कि नहीं मैं तो ये करूंगा और उसके लिए मरने पर तैयार हो गया। देखिए मसला ये होता है, कि कभी भी किसी रिलीजन किसी रैशनैलिटी को एब्स्ट्रैक्शन के अंदर नहीं देखा जाता। रिलीजन की अपनी एक इल्मियत होती है, और रिलीजन की अपनी तारीख भी होती है, और उस तारीख के अंदर मेयारात भी मौजूद होते हैं। किस सतह के तारीखी तनाजुर को, और किस सतह की तारीखी हकीकत को, और किस सतह की तारीखी शख्सियत को आप रेफर करते हैं, और ये कोई हवाओं के अंदर नहीं खड़ा हुआ, वो बड़ा कॉम्प्रोमाइज्ड है और टेक्स्ट मौजूद है। तो मुसलमानों के अंदर अगर फर्ज किया कोई आदमी कहे ये मुझे बिल्कुल रैशनल लगता है कि औरत भी नमाज पढ़ाए, लेट सपोज है जैसे बरतानिया के अंदर एक औरत नमाज पढ़ाने उसने नहीं जमात करा दी है ना, जमात हो गई, तो मुझे ये रैशनल लगता है कि तो मुझे इसमें कोई रैशनल कॉन्ट्रडिक्शन नहीं दिखाई देती जैसे कि वो कहती है। तो हम ये कहेंगे कि रैशनैलिटी कोई एब्स्ट्रैक्ट नहीं होती, मावरा नहीं होती अपनी इल्मियत से और अपनी तारीख से। सवाल ये कि आपको ऐसी तकलीफ क्या हो रही है नमाज जमात करानी, सवाल पहला ये है। क्या आपके ख्याल में नमाज पढ़ाना कोई, नमाज पीछे पढ़ना कोई इन्फीरियर चीज है? क्या कोई मौजूद नहीं है नमाज पढ़ाने वाला? क्या औरत की नमाज नहीं होती मर्द के पीछे? क्या रिलीजन ने ये कहा है? क्या इस वक्त पूरे बरतानिया अंदर कोई एक नहीं मौजूद जो नमाज पढ़ा सके? सवाल ये, आपका प्रॉब्लम ये है कि आप ये समझते हो कि मैं मर्द के पीछे नमाज पढ़ूं, तो आपका मसला नमाज पढ़ना नहीं है, मर्द और औरत का प्रॉब्लम है जो कि एक दूसरी तारीख से निकल कर आ रहा है। अब आप ये चाह रहे हो कि वो तारीख आपके तारीखी तनाजुर से हमांग हो जाए, आपका तारीखी तनाजुर को ये नहीं। हजरत आयशा सिद्दीका मौजूद थी ना, लेकिन नहीं पढ़ाई ना हजरत आयशा सिद्दीका, या नमाज जनाजा हजरत आयशा सिद्दीका पढ़ाने खड़ी हुई, या तला और जुबैर की नमाज जनाजा हजरत आयशा सिद्दीका पढ़ा दी। अरे तला और जुबैर तो हजरत आयशा की तरफ से लड़ने आए थे ना, हजरत अली के खिलाफ लड़े थे ना, हजरत अली के खिलाफ खड़े हुए थे ना जमल में, और लीड कौन कर रहा था? हजरत आयशा सिद्दीका कर रही थी ना, दोनों उसके पीछे लड़े ना, तो हजरत आयशा सिद्दीका नमाज जनाजा पढ़ाने खड़ी हो जाती ना। ऐसा तो नहीं किया ना, नहीं हुआ तो तुम नहीं करो। अब आपको नहीं, मैं चूंकि फेमिनिस्ट स्कूल ऑफ थॉट से बिलोंग करती हूँ, और फेमिनिस्ट स्कूल ऑफ थॉट ये कहता है कि लीड नमाज पढ़ना, लीड कराने का मतलब सुपीरियरिटी इन्फीरियरिटी सुपीरियरिटी की अपने किसी जज्बे की तुम्हें तस्कीन करनी है तो तुम कर लो, इसे रिलीजन से कोई ताल्लुक नहीं है। और खुदा ने कहा तकब्बुर मेरी तहमन है, जिसने इसको छुआ उसको मैं लात मार के गिरा दूंगा। तकब्बुर सिर्फ मैं कर सकता हूँ, अना वगैरह तुम्हें अगर करनी है तो रिलीजन वगैरह से कोई ताल्लुक नहीं। तो अब जब दुनिया में सारे मर्द मर जाए, इंशाल्लाह मर जाएंगे थोड़े दिन में, जो बाजार हालात चल रहे हैं वो नेगेटिव ग्रोथ रेट है, मर्द कम होते जा रहे हैं, 2050 तक पूरी दुनिया की ओवरऑल पॉपुलेशन का 3% मर्द रह जाएंगे। 2200 हम लोग तो इंतकाल कर चुके होंगे, फिगर की बात नहीं है, हमारे इमीडिएट औलादे भी इंतकाल कर चुके होंगी, लेकिन ये ओवरऑल तो जब कर लेना, फिर उनसे कहो इंतजार करें 2250 तक मर्द खत्म हो जाए, पूरे बरतानिया कोई मर्द पढ़ा लेना, तो इसमें इंतजार कर लो। لیکن ابھی اگر ہیں مولانا صاحب نہیں میں آج میری باری تو یہ میری تیری ہو سب کھڑے ہو جائیں گے تو پھر کیا کل وہ کہو گے میں یہ مولانا صاحب کے پیچھے میں کیوں میرے تو شولڈر اتنے بڑے ہیں اور میری داڑھی اتنی لمبی ہے میں پڑھاؤں گا پھر کیا تمبولا کھیل کھیل کے وہ ہوگا تمبولا سمجھتے ہو کون اکڑ بکڑ بمبے کو ہوگا اس کے بعد وہ کھڑے ہو جائیں گے کھیل مزاق ہو رہا ہے کیا یہ تو پہلی بات تو یہ کہ اگر کوئی آدمی کہتا ہے تو اس کا مطلب ہے وہ اپنی تاریخ کو غیر معتبر سمجھتا ہے وہ ایک احساس کمزوری کا شکار ہے اسے کہو کہ بیٹا پہلے تم اپنا عقیدہ ٹھیک کرو اور تم اس تاریخ کو بھی قبول کرو جس تاریخ کے اندر اس مذہب کو پریکٹس کیا گیا یا پھر تم یہ کہو کہ اس تاریخ کے اندر مسلمانوں نے حضور صلی اللہ علیہ وسلم سے لے کر آج تک جتنے لوگ تھے وہ سب کے سب عورتوں کے طرف پریجڈس تھے لہذا پھر تمہارے ایمان کا سوال کیا ہے کیونکہ تم عورت ہو تو تم کوئی دوسرا ذہن اختیار کرو اس میں تو نہیں ہے یہ یا پھر تم اگر ہے تو پھر تم کہو کہ یہ کس طرح کا پریجڈس ریلیجن ہے سارے پیغمبر جو ہیں مرد پیدا ہو رہے ہیں وہ بھائی تم بتا دو نا کہ دوسری تاریخوں میں تو بتا دو دوسری تاریخوں میں بتاؤ نا کتنی عورتوں نے کیا کون سی توپے چلائی بتاؤ بیبلونینز میں پرشینز میں سومیرینز میں میسوپوٹیمیا میں کون کس نے کیا یا فلسفے کی دنیا بتا دو کتنے بڑے فلسفی پیدا کیے عورتوں کتنے بڑے فلسفی ہیں عورتوں میں پوری انسانی تاریخ کے اندر کتنے بڑے آرٹسٹ ہیں کتنے بڑے فلسفی ہیں کتنے بڑے ہسٹورینز ہیں بتاؤ تو پھر تم کہو گے یہ تو دیکھا اس کا نکل آیا نا اصل میں اس کا پریجڈس عورت کی طرح بھائی مسئلہ یہ ہے کہ آپ تاریخ کو بنیاد بنا کر ریشنلٹی کو انڈرسٹینڈ کریں گے ریشنلٹی ایبسٹریکشن میں نہیں دو اور دو چار ہوتے ہیں یہ ٹھیک بات ہے کہ دو اور دو چار ہوتے ہیں یہ ریشنل ہے لیکن صرف دو اور دو چار ہی نہیں ہوتے پانچ مائنس ایک بھی چار ہوتے ہیں دو ملٹی پلائی بائی دو بھی چار ہوتے ہیں تین پلس ایک بھی چار ہوتے ہیں ان نیومریبل میں بنا بتا سکتا ہوں ایکویشن سب ریشنل ہے سب چار بنا کے دے رہے تو کیا چار صرف ایک ہی طریقے سے بنیں گے دو اور دو چار ہے اور طریقہ نہیں ہے نیومریبل ایکویشن بنائی جا سکتی ہیں ایک ہی ریشنل فریم ورک کے اندر سوال یہ کہ تم کس میں تم الجبرا کے اندر بیہیو کر رہے ہو تم جیومیٹری میں بیہیو کر رہے ہو ٹرگنومیٹری میں بیہیو کر رہے ہو یو نو ارتھمیٹک کس طرح تو تمہارے خیال میں کیا ایک ہوتا ہے کہ میتھمیٹیکل رول سب جگہ پر اپلائی ہو جاتا ہے تو امپورٹنٹ بات یہ ہے کہ ہمارے یہاں بھی یہ دیکھنا پڑے گا کہ کوئی آدمی کہ مجھے تو یہ ریشنل لگ رہا ہے لہٰذا یہ میں کر گزرتا ہوں تو اس میں یہ دیکھنا پڑے گا کہ کیا آپ کے اکابرین کی معتبر تاریخ کے اندر اس کی نظیر ہے یا نہیں اور کیا اس اگر کوئی اجتہاد ہے کوئی نیا کام آپ کر رہے ہو تو اس کے نتیجے میں کیا آپ ان اکابرین کی تاریخ کے قریب ہوتے ہو یا دور ہو جاتے ہو اگر ایسا کرتے ہو تو کر لو لگا لو نیشنلٹی لیکن یہ کہ تقلید کو ممکن بنانا چاہیے اس کو اگر وہ تقلید کو ممکن نہیں بنا رہی تو پھر تم یہ سمجھ لو کہ پوری 1500 سال کی تاریخ میں تمہارے ہی دماغ میں یہ خیال آیا ہے اور وہ سب جو تھے ان کا دماغ کام نہیں کرتا تھا اور فوراً جو ہے حضرت معاذ بن جبل پہ چھلانگ مارتے ہیں معاذ بن جبل نے کہا کہ بھائی میں اشتہار کروں بھائی معاذ بن جبل کا سٹیٹس تو دیکھو معاذ بن جبل کو حضرت عمر کہتے تھے کہ اگر قرآن کو سمجھنا ہے تو معاذ بن جبل سے مل لو حضرت عمر تو معاذ بن جبل آر اللہ تعالی اللہ نہیں کھڑا ہو جاتا تھا بتانے کے لیے کہ کیا ہے خاموشی اختیار کرتا تھا کیونکہ وہ کھیل مذاق نہیں ہے تو آپ کو یہ دیکھنا پڑے گا کہ وہ ریشنل جو ہے وہ ریشنل جو ہے آپ کی تاریخ سے کنسسٹنٹ ہے یا نہیں یہ قریب ترین یعنی کہ سیفسٹ طریقہ ہے آپ کا بڑی حماقتیں کرنے سے یونیورسلسٹ اس لیے کہ حضور صلی اللہ علیہ وسلم کا جو دور ہے اسے ہم اے ہسٹوریکل کہتے ہیں اور اے ٹیمپورل کہتے ہیں گو کہ وہ ایک اسپیسیفک اسپیس ٹائم میں ہوا لیکن اللہ تعالیٰ نے خود ہی کہا ہے کہ یہی بہترین وقت ہے زمانہ بھی یہی اور مکہ بھی یہی ہے بہترین اسی لیے ہم اسے آئیڈیل کہتے ہیں اور بنیادی طور پر اس میں کسی انفیریورٹی کمپلیکس میں جانے کی ضرورت نہیں ہے بالکل ایکچول ہے کہ جب حضور صلی اللہ علیہ وسلم موجود ہیں, بلکہ جب بھی کوئی پیغمبر موجود ہوتا ہے وہ اس زمانے کا بہترین وقت وہی ہوتا ہے, اور جو اس وقت میں انکار کر دیتا ہے پھر اس کو حجت تمام ہوتی ہے, پھر اس کے اوپر سزا آتی ہے اللہ کی طرف سے, سزا ملتی ہے پھر اس کو. اور حضور صلی اللہ علیہ وسلم کا جو دور ہے بہترین دور ہے, اور وہ اسپیس اور وہ ٹائم جو ہے وہ ہسٹری کا کرائیٹیرین ہے, ہسٹری کو جج کریں گے ہم اس سے, ہسٹوریکل پروسیس کو. کیوں؟ کیونکہ وہ صرف ہسٹوریکل پروسیس نہیں ہے, وہ ورٹیکل ریلیشن شپ ہے گاڈ کے ساتھ, اور اس کے حضور صلی اللہ علیہ وسلم کے تشریف لے جانے کے بعد وہ ختم ہو گیا. لہذا وہ دور کو اس دور سے قریب ترین جو انٹرپریٹیشن ہوگی وہ بہترین انٹرپریٹیشن, کم از کم میں تو اسے سمجھتا ہوں, اور میں سمجھتا ہوں کہ سیف ہے. اس میں اگر بہت بڑی آپ نے غلطی ہوئی ہے, کسی صحابی کو یا پروفٹ کو آپ نے فالو کیا اور مس انٹرپریٹ کر لیا گیون سچویشن میں, زیادہ زیادہ آپ کو یہی کہے گا خدا کہ وہ تم غلط سمجھے یا تم نے صحیح اشتہار نہیں کیا, نہیں اس کو بنیاد پر جہنم میں نہیں ڈالے گا.
لیکن اس میں ہم جب دیکھتے ہیں مطلب کہ یعنی تاریخ کا جو تناظر ہے, مطلب جو مطلب اسلامی انکاری کی جو مومنٹ عالم اسلام میں بڑی اس کی قبولیت ہے, یہ تو جو ہے تاریخ کے کسی بھی طور سے یعنی ایون یہ کہ جو مطلب اسلامی تاریخ میں جو بدترین بادشاہتیں رہی ہیں یا آمریتیں رہی ہیں یا تو ان کے بھی یہ مطلب یہ کہ معیار زندگی علم کرنے کو ایک مذہبی فریضے کے طور پر تو کبھی اختیار نہیں کیا گیا. کیا یہ کہ قرض لے کر عالیشان کوٹیاں تعمیر کرنا اور عالیشان انگلے بنانا یہ تو پوری اسلامی تاریخ میں یعنی مطلب آنے شادیاں بھی یہ نہیں ملتا, مطلب تو یہ جو مطلب ہے مطلب کوہرنس اس میں موجود نہیں ہے, تو یہ کیسے مطلب ہے کہ اتنے بڑے پیمانے پر اسپریڈ ہو گیا اسلامی دنیا میں؟
مطلب یہ کہ یہ صرف اسلامک اکنامکس کا نہیں ہے, تو پورے کا پورا ڈسکورس آپ دیکھیں. جب ہم کہتے ہیں کہ بھائی ہم ویسٹ کو پرابلم کے طور پہ لیتے ہیں تو اس کی ملٹریلی تھوڑی ہم کہتے ہیں, تو کہتے ہیں کہ اس نے پورا کا پورا نظام زندگی کو مذکر کیا ہے. آپ کی آپ ہر چیز کو جو اس پیٹرن کو وہ فالو کرتے ہیں, چونکہ آپ کو مار پڑی ہے ویسٹ کے ذریعے اور آپ کے 98 ریاستیں آپ کے ہاتھ سے نکلی اور ویسٹ کے پاس گئیں اور پھر ویسٹ کے ٹکڑوں پہ پلے ہوئے لوگوں کے تھرو آپ کو واپس ملی, وہ تو بنیادی طور پر آپ نے کہا کہ بھئی ہمیں اسباب و علل کی وجہ سے مار پڑی ہے. اب وہ اسباب و علل کیسے ہیں, وہ تو اس اکنامکس یا اس سوسیالوجی یا اس پولیٹیکل سائنس اور اس اینتھروپالوجی کی بنیاد پر آئے, تو ہم وہ اختیار نہیں کریں گے تو پھر کیسے ہوگا؟ تو زیادہ کیا کرو, اس میں اسلام کی موریلٹی شامل کر دو, اسلام کا تڑکا لگا دو, یا کوئی حضور صلی اللہ علیہ وسلم کی فار ریچنگ حدیث پکڑ کے لے آؤ, وہ لگا دو اس کے ساتھ, ٹانک دو اس کے اندر پورے کے پورے میکانزم کے اندر, یا کوئی آیت نکال لو اور ریفرنس ٹو دی کانٹیکسٹ سے الگ کر کے وہ ٹانک دو اس کے اندر اور اس کی بنیاد پر اس کو اسلامائز کرو. تو بنیادی طور پر جو پریویلنگ جو میٹافزکس ہے وہ تو ویسٹرن ہے, اس میں بلا وجہ کا ڈھکوسلا پالنے کی کیا ضرورت ہے؟ آپ دیکھ لیں اسلامک اکنامک کے جو چیمپئن پاکستان کے اندر بنتے ہیں, زیادہ ایکسپلوئٹ کر رہے ہیں لوگوں کو, زیادہ مار رہے ہیں لوگوں کو, زیادہ سود لے رہے ہیں, زیادہ بدماشی کر رہے ہیں, اور وہ لوگ بےچارے نیکی سمجھ کے اپنا گلا کٹوا رہے ہیں, کہہ رہے ہیں ہاں بھائی نیکی نیکی بھائی کوئی نہ کوئی قربانی, بھائی کس بات کی قربانی, کس بات کی قربانی؟ تو اپنا بینک میں کیوں رکھوا رہے اپنا پیسہ؟ تو بینک سیونگ کا مطلب اسلام کے اندر فائنینس جنریٹ کرنا ہوتا ہے کیا؟ اسلام کے اندر کیپٹلسٹ پراپرٹی اور نان کیپٹلسٹ پراپرٹی میں کوئی فرق نہیں ہے کیا؟ یہ تو بالکل مجھ جیسا جاہل آدمی بھی جس نے تھوڑی سی اکنامکس پڑھی ہے وہ دیکھ کے بتا سکتا ہے کہ منی میکنگ کیسے ہوتی ہے بینک کے اندر. آپ جو 25,000 روپے لے آ کے بینک میں رکھوا رہے ہو وہ سیونگ کے نام پہ اوپر, وہ کیا کرے گا؟ وہ بینک اس کا آپ کا خیال ہے کیا؟ اس سے وہ دکان خرید لیتا ہے جا کے, وہ کسی اور کو دے دے گا, اس بھائی کو دے دے گا 25,000 روپے, اور اس سے 500 روپے لے گا اور 400 روپے اپنے پاس رکھے, 100 روپے آپ کو دے گا. اس طرح ہوئی منی میکنگ. تو کون سی اس میں ٹوپ چلا دی بھائی؟ کمرشل بینک ہے وہ, کمرشل بینک نہیں ہے کیا وہ؟ جو بھی تھوڑی سی اکنامک جانتا ہے وہ دیکھ لے جا کے کمرشل بینک کے منی میکنگ اور کس طرح سے ہوگی. اسلامک فائنینس کا کیا مطلب ہے؟ آپ اس آپریٹر کو کچھ اور کہہ دو, اس سے کیا فرق پڑتا ہے؟ है, कोई भी अरबी नाम दे दो, कफाला कह दो, कुछ भी कह दो. बताने का मतलब ये कि तो बिल्कुल जरा सा भी जो इकोनॉमिक्स पढ़ा हुआ वो जानता है कि ये सारे का सारा. और ये क्या मतलब, हर जगह पर यही है, इस्लामिक इकोनॉमिक्स का पूरा ढकोसला जो है वो यही है कि बुनियादी तौर पर वो तो सीनियर लॉस को मानता है.
नहीं नहीं, मेरा सवाल आपसे ये है कि जो गुफ्तगू हमेशा मतलब होती है, जब भी कोई चीज जो है मतलब इस्लाम, क्योंकि इस्लाम का शेर जो है वो महफूज है कुरान सुन्नत की रोल, तो जब भी कोई चीज जो है मतलब इस्लामी तारीख और तहजीब और तामुल उम्मत के खिलाफ होती है तो उसके खिलाफ रेजिस्टेंस, यानी मिसाल के तौर पर जैसे आपने एक मरतबा मिसाल की थी कि हमारी तहजीब में जो मतलब बुजुर्गों का अदब एक चीज है, मतलब यानी कोई इसके लिए कानून नहीं है, लेकिन अगर कोई आदमी सड़क पर बदतमीजी कर रहा हो किसी बुजुर्ग से तो 10 आदमी आकर उसको जो है काउंटर करेंगे कि भाई ये बुजुर्ग आदमी तुम बदतमीजी कर रहे हो, या कोई मजलूब है या कोई पागल है, तो इस्लामी तहजीब में और रिवायती तहजीबों में पागल का बड़ा एहतराम होता है. ये कोई ऐसा आदमी है कि जिसने खुदा से कोई इस्तफाद ताल्लुक है, लोग खिलाते भी हैं पिलाते भी हैं, इज्जत भी करते हैं, उसकी बद्दुआ से भी बचते हैं, मतलब यानी मतलब ये एक खास एक हमारी रिवायत है तहजीबी रिवायती तहजीबों की है, मतलब इस्लाम की. मतलब ये जब ये इस्लामी बैंकिंग जो है मतलब उसका फलसफियाना पस मंजर की मैं बात नहीं कर रहा, और ना उसका इकोनॉमिक्स और मगरबी फलसफे से क्या ताल्लुक है सोशल साइंस, मैं एक प्रैक्टिकल बात कर रहा हूँ कि जब एक सफी उस्मानी अपने पिताले में एक इश्तहार छापते हैं, यानी जो मैंने इश्तहार पढ़ा उसमें लिखा होता है कि 5 करोड़ रुपए का कर्जा हासिल करें, एक इस्लामी परचे ने जो तसव्वुफ पर यकीन रखता है, हर हफ्ते इस्लामी मजलिसें उसकी मुनक्किद होती हैं, उस परचे में ये इश्तहार छप रहा है कि बैंक अल इस्लामी आपको 5 करोड़ रुपए की पेशकश करता है मकान की तामीर के लिए या मकान की आरइश के लिए. तो एक तसव्वुफ के जो है मतलब दायरे के अंदर या इस्लामी तख्वा के दायरे के अंदर 5 करोड़ रुपए का कर्जा मकान की तामीर या आरइश के लिए, मतलब फलसफियाना हटकर, मतलब ये कोई इस पर वो हमें नजर नहीं आता रिएक्शन जो होना चाहिए, इसकी क्या वजह है?
मैं आपको बताऊं कि मैंने पहले भी जो पूरी डिस्कोर्स मैंने शुरू की है वो यही मैंने बताया कि वक्त किस चीज की है. वक्त तो इल्यूजन ऑफ गुड लाइफ की है. गुड लाइफ के लिए क्या रिलीजन ने मना किया? रिलीजन ने क्या कहा, डंडे मारो अपनी औलाद को और दरख्त के नीचे रखो अपने बच्चों को, और दीदी जो है फुकनी से जो है लकड़ियां जलाती रहे और आंखों में से पसीना निकलता रहे, सर पे दुपट्टा बांधी रहे है? और पाइप में रहो, वो कहेंगे फौरन, वही कहेंगे क्या आप से क्या चाहते हो कि ऊंट की पीठ पे जाके बैठे. सवाल ये होता है कि जो निजाम जिंदगी है आपका, उसमें जो चीज वक्त इख्तियार कर गई वो है गुड लाइफ, गुड स्टैंडर्ड ऑफ लिविंग, और अच्छी जिंदगी गुजारना सबका पैदाइशी हक है. और हजरत उमर ने भी यही कहा था कि बकरी का बच्चा और बकरी का बच्चा अगर भूखा मर गया, या कुछ लोग कहते हैं कुत्ते का बच्चा या कुत्ता भूखा मर गया, तो हजरत उमर की वो भी ले आते हैं और ये भी ले आते हैं और 2-3 चीजें उसके हैं गुड लाइफ. तो गुड लाइफ बनाना जो है वो तो एक अच्छी चीज है, उसके लिए माशरे की जिम्मेदारी है कि फराहम करे, उसके लिए मैकेनिज्म. माशरे की रिस्पॉन्सिबिलिटी है, रियासत की रिस्पॉन्सिबिलिटी है, माशरत की. अब आप कहें कि भाई रियासत ने जो है गुड लाइफ के लिए जो निजामे जिंदगी पेश किया वो इस्लाम से अखस करदा नहीं है, तो इस्लाम क्या करे, क्या उस गुड लाइफ की रेजिस्टेंस करता रहे या कोई अल्टरनेटिव गुड लाइफ का मैकेनिज्म दे? तो हम ये कहते हैं कि जो अल्टरनेटिव गुड लाइफ का मैकेनिज्म आप दे रहे हो वो वही है जो कि वेस्टर्न है, वही है. ये दोनों का कोरोलरी तो एक ही है, दोनों की कोरोलरी तो एक ही है. तो ये तुम पाकिस्तान में जो एक आदमी जिसने कुछ पढ़ा लिखा नहीं है वो तो धोखा खा सकता है, लेकिन बर्तानिया में बैठा हुआ आदमी थोड़ी धोखा खाएगा. बर्तानिया के किसी लंदन स्कूल ऑफ इकोनॉमिक्स के पढ़े हुए लड़के हो तुम बोलोगे इस तरह मनी मेकिंग होती है, इस्लामिक फाइनेंस होता है, वो थोड़ी आएगा इस चक्कर में, वो कहेगा भाई ये भी वही है. क्यों? क्योंकि वो जानता है ना उस चीज को उसने पढ़ा है. यहाँ पर कितने लोग इकोनॉमिक्स पढ़ रहे हैं, कितने लोग बता सकते हैं? मैं आपको गारंटी करता हूँ इकोनॉमिक्स डिपार्टमेंट में जाके पूछ लो, उससे पूछा मनी मेकिंग कैसे होती है, नहीं बता सकेगा मनी मेकिंग कैसे होती है. और स्पेकुलेटिव मनी क्या होता है, तो कितना है स्पेकुलेटिव मनी मार्केट के अंदर, डॉलर के ऊपर डॉलर रखते हैं ना अगर इस तरह जोड़े, तो जमीन से चांद तक और चांद से जमीन तक तीन चक्कर लग सकते हैं, इतना स्पेकुलेटिव मनी इस वक्त मार्केट के अंदर मौजूद है जो हम डॉलर जाके खरीद। तो बताने का मतलब ये इतनी चंपूगिरी की बात जो है उसके ऊपर लोग कैसे एग्री कर जाते हैं। अब मैं बताता हूँ आपको कि ऐसा कैसे होता है। अब ये मेरा ख्याल है लेकिन इससे आप डिसएग्री कर सकते हैं। मतलब फर्ज कर लेते हैं कि एक आदमी कहता है कि ये जो इस्लामिक फाइनेंस है ये सब गलत है। फर्ज किया मैं कहता हूँ, मैं तो कोई इकोनॉमिस्ट नहीं, एक बड़ा इकोनॉमिस्ट है जो कहता है कि ऐसा नहीं है, बल्कि एक तो जो जिन्होंने इसके ऊपर रूलिंग दी थी चीफ जस्टिस थे शरीयत कोर्ट के, उनका क्या नाम था, जस्टिस
तंजीलुर रहमान।
हाँ, तंजीलुर रहमान। फर्क क्या, कोई आदमी ये कहता है कि एक आदमी ये कह रहा है, एक आदमी कहता है टीवी पे आके ये ठीक है, ज्यादातर लोग ठीक है वाली बात पे को फॉलो कर लेते हैं, तो हम ये समझते हैं कि ये बेचारे को शिकस्त हो गई, एक आदमी को शिकस्त हो गई, क्योंकि एक आदमी के मुकाबले एक आदमी वाला है, एक आदमी नहीं है, इसका मतलब आप समझे नहीं सिचुएशन, ये एक आदमी नहीं है। पहली बात पे बैठा हुआ टीवी के ऊपर, टीवी पे बैठा हुआ ना, टीवी कैसे बनता है, टीवी क्या कोई मशीन है जिसके अंदर आ जाते हो आप, टीवी का जो निजाम चलाने के लिए अरबों लोग मौजूद हैं, अरबों करोड़ों नहीं अरबों लोग मौजूद होते हैं, ये जो अरबों इंसान मौजूद हैं ये इंतहाई जहीन तरीन फतीम लोग हैं अपने माशरे के, उठाई गिरे उचक्के नहीं है, ये इंतहाई पढ़े लिखे लोग हैं, कंटेम्प्रेरी स्ट्रक्चर ऑफ नॉलेज को जानने वाले लोग हैं, और किसी एक मजहब से ताल्लुक नहीं रखते, हर मजहब से ताल्लुक रखते हैं, और बहुत सारे लादीन भी होते हैं, दहरिये भी होते हैं, सोशलिस्ट भी होते हैं, फासिस्ट भी होते हैं, नेशनलिस्ट भी होते हैं, हर काट का उल्लू आपको इसमें मिलेगा। फिर ये सब के सब फी सबीलिल्लाह नहीं आ जाते, जिस तरह ये फी सबीलिल्लाह कह रहा है कि ये ठीक नहीं है, इनके मफादात हैं एक दूसरे साथ जुड़े हुए, सिस्टमैटिकली ऑर्गेनाइज्ड है बाय द रैशनल ऑफ द कैपिटल। दे आर बीइंग लिंक्ड बाय ए रैशनल ऑफ द कैपिटल, और इनको ये जो पैसा मिल रहा है कहां से मिल रहा है, आसमान से बरस रहा है, पूरे पीछे एक पूरा का पूरा निजामे जिंदगी है जिसको कुछ बड़े बड़े मगरमच्छ चलाते हैं, जिनकी स्टेक है इस सिस्टम के अंदर, बिलियंस नहीं बिलियंस ऑफ डॉलर के, बिलियंस ऑफ डॉलर के स्टेक्स हैं। अगर ये सिस्टम को नुकसान पहुंचा तो ये इनके बिलियंस ऑफ डॉलर तबाह हो जाए। ये सब मिलकर उस आर्ग्यूमेंट को माकूल बताते हैं जिसके नजर में इनका धंधा चलता है। अब तुम कहते हो कि ये एक मौलाना ने दूसरे मौलाना को शिकस्त दी, ऐसा नहीं है, ये वन टू वन रिलेशनशिप है, वन अगेंस्ट मिलियन, एक मिलियन के मुकाबले में खड़ा हुआ, उसकी कौन सुनेगा बेचारे की, वो जो बात कर रहा है वो तो इनके मफादात के ऊपर मार रहा है, जड़ को काट रहा है उनकी, तो ये छोड़ेंगे उसको, उसको पागल बना देंगे, उसको एक काट का उल्लू के तौर पे पेश करेंगे, लेकिन ये अपनी कुव्वत नहीं पहचान रहा, हम ये समझते हैं इससे ज्यादा ताकतवर पोजीशन पर है ये जो अकेला खड़ा हुआ है, इसने अपने हलीस तलाश नहीं किए, ये भी अकेला नहीं है, इसके पीछे ان کی پیچھے جو تاریخ ہے نا, یہ پورے بدماش جو ملے یہ 200 سال سے لے کر 300 سال کی تاریخ ہے, اس سے پیچھے جا نہیں سکتے. 300 ایئر سے آپ پیچھے یہ نہیں جا سکتے. ہلو, وہاں سوری یس نا رائٹ نا آئی ایم ان مائی کلاس. So is it possible for you to call me around 2 hours from now? Okay, thank you. So issue ye hai ke ye jo akela khada hua khattuon ki tarah, isko apne aap ko جوڑنا پڑے گا اس 1500 سال کی تاریخ سے, اور اس سے پوچھنا پڑے گا کہ بتا بھائی, تو اپنی تاریخ بتا, کس سے جڑنا چاہتا ہے, ان سے جڑنا چاہتا ہے یا ان سے جڑنا چاہتا ہے, کن سے جڑنا چاہتا ہے. لیکن پرابلم یہ ہے کہ یہ تلاش کر کے لاتے ہیں ایسوں کو جو ان کے دانت نہیں توڑ سکتے, یا تو ان کے منہ میں دانت ہی نہیں ہوتے, یا ان کے گھوسوں میں اتنا دم نہیں ہوتا تو ان کے دانت توڑ سکے. یہ لے کے آتے ہیں لوسی ٹائپ کے لوگوں کو, بالکل ان کے ٹانگیں کانپ رہی ہو, بلکہ ان کو ایک تماشے کے طور پہ دکھاتے ہیں. زو جس طرح ہوتا ہے نا, زو جس طرح پنجروں میں بند کر کے رکھتے ہیں, اس کو نکال لو آج, اس کو نکال لو آج, اس کو نکال لو آج, اس کو نکال لو. تو پہلی بات تو یہ اچھی طرح سمجھنے کی ضرورت ہے کہ یہ نظام زندگی ہے جس کے اندر معقول لگتا ہے آپ کو سود لینا اور سود دینا. لیکن یہ ایک آدمی کے کام کی وجہ سے نہیں ہوتا, ایک آدمی کمزوری نہیں ہے, یہ بیچارہ, اس کے بیوی بھی ہے, اس کے بچے بھی ہیں, اس کے بچے اسکول بھی جاتے ہیں, ان کی اسکول کی فیسیں بھی ہیں, یو نو واٹ آئی مین. ایک تو یہ اندر کی مار کھا رہا ہے, اندر پڑ رہی ہے اس کو مار, ٹھیک ٹھاک. پھر اس کے حلیف نہیں ہے اس کے ساتھ, کیونکہ وہ جو مر گئے نا, وہ سب بیچارے جو اس کے حلیف تھے وہ تو مر گئے, وہ تو فنا ہو گئے. 50 سال کے اندر مر جاتے ہیں, تو کتنے دن تم حد میں حلیف رکھ سکتے ہو؟ تو تمہیں حلیف بتانے پڑتے ہیں نئے ہر 50 سال بعد. سلام, میں آ رہا ہوں جی. ہاں میں پہنچ رہا ہوں. اوکے, ہاں ٹھیک ہے, 10 منٹ. اوکے, تو اس نے اپنے حلیف کھو دیے, اور اس نے اپنے حلیف جی دیکھیں, مسئلہ یہ ہے کہ اگر فرض کیا کہ ہم یہ سمجھ لیتے ہیں کہ میں نے پہلے بھی یہ بتایا نا, جب ہم نے فیشن شروع کیا تھا تو اس وقت ہم نے بتایا تھا کہ بہت ساری چیزوں کو آپ علمی مانتے ہو اور حقیقت بھی مانتے ہو, لیکن آپ اس کو وقت نہیں دے سکتے. وقت دینا بڑا مشکل ہوتا ہے آپ کے لیے, یعنی کہ یہ تو سب دیتے ہیں نا کہ قربانی دے, لیکن کتنے لوگوں میں دم ہے کہ اپنی اولاد کو قربان کریں اس طرح جیسے حضرت علی کی اولاد قربان ہوئی, 5 بیٹے قربان ہو گئے نا ایک ساتھ, کتنے لوگ کر سکتے ہیں؟ نہیں کر سکتے نا, ہر آدمی میں دم نہیں ہوتا, ہر آدمی یہ نہیں کر سکتا. تو امپورٹنٹ بات یہ ہوتی ہے کہ آپ کیا ایسے جس چیز سے آپ کنفرنٹ کر رہے ہیں وہ 1-to-1 نہیں ہے, اٹس ناٹ اے 1-to-1 ریلیشن شپ کہ جب آپ ٹی وی کے اوپر جانے کسی مذاکرے میں بیٹھے ہیں تو ایک یہ آدمی اور ایک یہ آدمی ہے, اٹس نو 1-to-1 ریلیشن شپ نہیں ہے. ایک کے پیچھے پورا نظام زندگی کھڑا ہوا ہے, ایک کے پیچھے جو نظام زندگی ہے وہ قصہ پارینہ ہو گیا. وہ کہتا ہے بابا چھوڑو, وہ قصہ پارینہ ہے, وہ کون سی تم زمانے کی باتیں کرتے ہو, اور ذرا اسے ٹینڈے کی تو فوراً اوٹ کی پیٹ یاد آ جائے, تو اوٹ کی پیٹ پڑ جائے.
اگر بڑھ ہے تو ہمیں کس گیٹ, مثال کے طور پر اگر کار مارک کو دیکھتے ہیں تو وہ اکنامیکل سسٹم دے رہا ہے اگر ہم ریسنٹ دے رہے ہیں تو وہ فوڈ ڈائٹ دے رہا ہے کہ ہمیں اسٹرکچرڈ ہوتا چلا جاتا ہے پروڈکشن کا پروسیس.
دیکھو پہلی بات تو یہ کہ تمہاری یہ بیسک اسمپشن ہے سائنس کے بارے میں وہ تاریخ کے بارے میں وہی کہ تاریخ انفولڈ ہوتی ہے, اس تو کوئی دلیل نہیں ہے. کیا دلیل ہے تاریخ انفولڈ ہوتی ہے نہیں, کیا کیا چیز بڑھ رہی ہے نہیں,
اگر کوئی چیز کا کسی چیز کو کمپلیٹ ہونا ہوتا ہے تو وہ پھر آگے بڑھتی رہتی ہے. اور آج تک
تو کوئی چیز جو کمپلیٹ ہوتی ہے وہ کس
طرح
نہیں, جو کمپلیٹ ہوتی ہے وہ کیا چیز کمپلیٹ ہوتی ہے
جو اس میں
پیرامیٹر دیے جو انسان کا اور بدلی کا کانسیپٹ ہے. دیکھو مسئلہ یہ میں پہلے بتاتا ہوں, میں سمجھ گیا. اگر فرض کیا تم کہتے ہو مارکس, تو مارکس کہتا ہے ہیومن ہسٹری از دی ہسٹری آف انکریز ان پروڈکشن اینڈ انکریز ان ایلینیشن, صحیح ہے؟ نہیں نبوت تو چھوڑ دو, نبوت تو مارکس کو تو بالکل پتا نہیں تھا نبوت ہے. اس کے بعد وہ کہتا ہے گاڈ از این انتھنکبل ایول گریٹسٹ کریشن آف مین, ہے نا؟ تو مارکس کو ابھی ہم لے لیتے ہیں پہلے. تو مارکس کہتا ہے بھائی یہ پروڈکشن کا جو عمل ہے وہ اینٹیگنسٹک ریلیشن شپ میں ڈیولپ ہوتا ہے. اس میں ایجنٹ کا کیا رول ہے؟ ایجنسی, انڈیویجل, انڈیویجل, اس کا کیا رول ہوتا ہے مارکس کے فریم ورک؟ لیبر از دی کنجینیئل فارم آف کیپٹل, اس کا انیشیل ریفرنس پوائنٹ ہے کیپٹل کا لیبر ان ہز انڈیویجویلٹی. لیکن اوور آل پروسیس کے اندر تو اس کی صرف کانٹریبیوشن ہے نا, تو اس کا مطلب ہے انڈیویجل ایز اے ہول اس عمل تک جب تک کہ کمیونسٹ یوٹوپیا ریئلائز نہیں ہوتی کیا کرتا ہے, اس کو اٹین کرنے کے لیے اپنی انڈیویجویلٹی ریزالو کرے کلیکٹیوٹی کے لیے, اور اس کے لیے اسے تلاش کرنا پڑے گا کیا, ایک اسپیشی میں جو انسانیت کا جائز نمائندہ ہو, اسپیشی مین, ہاں یوگر مانچ اسپیشی مین ہو جس کے تھرو وہ انسانیت اپنا اظہار کرے گی, ہے نا؟ اسلام کے اندر, جوڈائزم کے اندر اور کرسچینٹی کے اندر جب ایک انسان مر جاتا ہے تو اس سے کوئی یہ پوچھے گا کہ تمہاری قوم کیا کر رہی تھی ایز این انڈیویجل؟ نہیں نہیں, اس کی جو ریسپانسبلٹی ہوگی, لیکن بنیادی طور پر جنت میں کون جائے گا یا جہنم میں کون جائے گا؟ قوم جائے گی, کلاس جائے گی, ریس جائے گی یا انڈیویجل جائے گا؟ انڈیویجل جائے گا, انڈیویجل جائے گا. قوم تو کوئی چیز نہیں ہوتی نا, قوم یہ پاکستانی قوم بیٹھی ہوئی ہے تمہارے ساتھ, سب انڈیویجل بیٹھے. ابھی فرضیہ ہم لوگوں کو پتا چلے یہاں پر پاکستان ختم ہو گیا, جیسے امریکہ بہادر میں ختم ہو گیا, کراچی جو ہے الگ ملک ہے, اس کا نام ہے بھٹا آباد. لیٹس سپوز بھٹا آباد ایک ملک ہے, تو ہم لوگ بھٹا آباد کے وہ ہیں, اور باقی جو پنجاب میں ان لوگوں کو وہ لے کے ویزا لگانا پڑے گا بھٹا آباد کا, اور جو پیدا یہیں سے ہوئے ان کو یہاں کی بھٹا آباد کی شہریت مل جائے گی. ہم بھٹا کہلائیں گے, سب لوگ ہیں بھٹی کہلائیں گے یا کچھ بھی, بھٹو کہلائیں گے کچھ بھی, ہاں؟ تو کیا قوم کہاں گئی؟ قوم کوئی چیز نہیں ہوتی, کنسپچل ہے. اسی طرح مارکس کہتا تھا کلاس, مارکس کہتا تھا کہ تاریخ نہیں, پہلے میری بات سنو, مارکس نے بات کی نا, میں تو بتا رہا ہوں کہ اس کی پرزمپشن یہ ہے کہ اصل میں ایگزسٹ جو چیز کرتی ہے وہ کلاس کرتی ہے, انڈیویجل نہیں کرتے. انڈیویجل تو کلاس کے ممبر ہوتے ہیں, کلاس کو کانسٹیٹیوٹ کرتے ہیں. تو ریئل کانشیسنیس کا جو فارم ہوتا ہے وہ انڈیویجل نہیں ہوتا, کلاس کانشیسنیس ہوتا ہے. اصل چیز کانشیسنیس کی جو اصل سٹیج ہوتی ہے وہ کلاس کانشیسنیس ہی ہوتی ہے. ریلیجن کے اندر ایسا کچھ نہیں ہوتا, ریلیجن کے اندر انڈیویجل ہوتا ہے, بنیادی طور پر. تو اصل میں ریلیجن انفولڈ کرتا ہے جس چیز کو, وہ یہ کہ ہر تاریخی دور میں کیا لوگ مرنے کے بعد جنت میں جا سکتے ہیں یا نہیں جا سکتے. اس کے علاوہ جو کچھ بھی ہوتا ہے کہ وہ کیا کر پائیں کیا نہیں کر پائے, یہ سب کچھ ریلیونٹ ہوتا ہے اس دنیا کے اندر. اس دنیا کے اندر نہیں ہوتا ریلیونٹ. اس دنیا کے اندر ریلیونٹ وہ کہتا ہے, جیسے وہ ہمارے ڈاکٹر صاحب نے بتایا, وہ مفتی محمود صاحب جو تھے وہ جا تقریر کر رہے تھے, ایک آدمی کھڑا ہوا, اس نے کہا تو کافر ہے. تو انہوں نے کہا اشہد ان لا الہ الا اللہ واشہد ان محمدا رسول اللہ, میں مسلمان. امپورٹینٹ بات یہ کہ وہاں پہ ان کے ساتھ کیا ہونے والا ہے وہ تو اللہ جانتا ہے. اور وہ اس دنیا میں جو ہو رہا ہے اس کی بنیاد پر آپ کو شک تھا, اور میں دوبارہ کلمہ پڑھ لیتا ہوں, کوئی ایسا مسئلہ نہیں. امپورٹینٹ بات یہ ہوتا ہے کہ مارکسسٹ کنسپشن آف ہسٹری, اسپینسرز کنسپشن آف ہسٹری, واٹ ایور جو بھی کنسپشن آف ہسٹری ہے, وہ جس اسٹیٹ آف کانشیسنیس کو استعمال کرتی ہے اسے ہم کہتے ہیں کانشیسنیس آف بینگ ان دا ورلڈ. اس فریم ورک میں جب آپ تاریخ کو دیکھتے ہیں تو پھر آپ بتاتے ہیں ریئل اسٹیٹ آف کانشیسنیس کیا ہے, کیا وہ کلاس کانشیسنیس ہے, چاہے وہ نیشنل کانشیسنیس ہے, چاہے وہ ریس کانشیسنیس ہے, چاہے وہ جینڈر کانشیسنیس ہے, انڈیویجول کو کیا ہے, اس کی بنیاد پہ وہ تاریخی عمل کو انفولڈ کرتے ہیں, ایکسپلین کرتے ہیں. مثلاً فیمنسٹ اگری نہیں کرتے ہیں مارکسسٹوں سے, ساری فیمنسٹ اگری نہیں کرتے, وہ کہتے ہیں مارکس تو بتاتا ہی نہیں ہے کہ عورتوں کا چکر کیا ہوگا, اس کا مطلب ہے ہسٹوریکل انفولڈنگ کے اندر عورتوں کی کیا کانٹریبیوشن ہوگی تو کچھ پتہ ہی نہیں چلتا. تو یہ کیا ہے, کیا مطلب کلاس کانشیسنیس میں عورت کی کانٹریبیوشن بتاؤ. تو کہہ گا نہیں, عورت مرد کا کیا مسئلہ ہے, کوئی مسئلہ نہیں ہے, عورت بھی مزدور ہے, مرد بھی مزدور ہے, عورت کی جو مرضی آئے گی. وہ کہہ یہ تو تم نے بولا نہیں عورت کا لفظ, نہیں ضرورت ہی نہیں سمجھی, کلاس کانشیسنیس ہے نا, وہ کلاس کانشیسنیس عورت بھی کانسٹیٹیوٹ کرے گی, مرد بھی کانسٹیٹیوٹ, سب مل کے کانسٹیٹیوٹ کریں گے. تو ایک آدمی کہے گا نہیں میں اس کو نہیں مانتی, اس کنسپشن آف ہسٹری کو, کیونکہ یہ تو عورت کو ایک پرٹیکولیرٹی کو آئیڈینٹیفائی نہیں کرتا, اور جینڈر بائز ہے یا جینڈر نیوٹرل ہے, لہذا عورت کے ڈفرینسز کو ایڈریس کرنے کے لیے کے قابل نہیں ہے, لہذا یہ ہم ایسے نہیں مانتے, وہ کوئی دوسرا لے لیجیے. تو امپورٹینٹ بات یہ کہ ریلیجن کے اندر جو ہسٹوریکل پروسیس ہوتا ہے وہ اس طرح سے انفولڈ نہیں ہوتا کہ تاریخ سفر کر رہی ہے مینز آف پروڈکشن کی گروتھ کے لیے, یا ہر انسان جو بھی پیدا ہوتا ہے وہ اپنے ایج کے اندر اپنا جو وقت گزارتا ہے اس گزارنے کے عمل میں کتنا اس کا امکان ہے کہ وہ جنت میں جا سکے, اس کے لیے انفرادی زندگی میں, اجتماعی زندگی میں اور ریاستی زندگی میں کیا کیا اس زمانے کے لوگوں نے کہ اس کے لیے کام آسان ہو جاتا, اور کیا نہیں کیا اس کے لیے جس کے لیے اس کا جانا مشکل ہو گیا. اس بنیاد پر آپ ریاستی, معاشرتی اور انفرادی سطح کے اوپر مذہبی تحریکوں کو اور مذہبی لوگوں کو اور مذہب سے متعلق لوگوں کو کریٹیسائز کرتے ہیں, اسیس کرتے ہیں یا اینالائز کرتے ہیں. کم از کم میں یہ سمجھتا ہوں کچھ لوگ ہوں گے جو یہ سمجھتے ہوں گے کہ اسلام اس لیے آیا ہے کہ سب لوگوں کو ویلفیئر ملے, یا اسلام اس لیے آیا ہے کہ ہر آدمی کو پینے کا صاف پانی میسر آئے, یا اسلام اس لیے آیا ہے, اسلام اس لیے نہیں آیا کہ لوگوں کو زہریلا پانی پلائے ظاہر ہے, یا اسلام اس لیے نہیں آیا کہ لوگوں کو گھروں سے نکال کے درختوں کے نیچے بٹھا دے, یا لوگوں کو گاڑیوں میں سے قید قید کے نکالے اور سب کو اونٹوں کے اوپر بٹھا دے, اور ہر آدمی کہے کہ کہاں اونٹ پہ بیٹھے ہم, کہا ہاں اونٹ پہ بیٹھو تم, کہاں اونٹ پہ بیٹھے ہم, کہا ہاں اونٹ پہ بیٹھو تم, کہاں کوہان کا ڈر ہے, کہاں کوہان تو یہ کہ جتنا بھی ڈر لگ رہا ہو کوہان پہ کوہان پہ بیٹھ کے بیٹھ گئے. تو اسلام اس لیے نہیں آیا, لیکن اسلام اس لیے بھی نہیں آیا کہ ہر آدمی کے گھر لیموزین آ جائے. کہاں سب میں
اگر اسلام کا
ہسٹری کا کنسپشن
نہیں ہو,
اسلام کا ہسٹری کا کنسپشن ہے
تو وہ ججمنٹ کس طرح کرے گا کہ خدا کے قریب ہو رہا ہے یا خدا سے دور ہو رہا ہے؟
اس لیے کہ اس کا ٹیکسٹ بھی موجود ہے اور ایک تاریخی دور موجود ہے، اس کے بعد صحابہ کا دور موجود ہے اور تابعین کا موجود ہے اور تابع تابعین کا موجود ہے، اس کو دیکھ کر لوگ جج کرتے ہیں. اور یہ کہ یہ اس کے لیے میں بتا رہا ہوں تمہیں توپے چلانے کی ضرورت نہیں، اور اس سامنے والے کو پتہ چلتا ہے یہ آدمی میرے سے بہتر ہے، وہ اس کا اعتراض نہ کرے اخراج نہ کرے، اسے پتہ ہوتا ہے یہ آدمی میرے سے بہتر ہے، میں اس سے ٹھیک نہیں ہوں. اسے پتا ہوتا ہے، اسے پتا ہوتا ہے کہ یہ آدمی میرے سے بہتر ہے اور میں اس سے بہتر نہیں ہوں. اگر اس کا گروپ کی سطح پہ پتا چلانے کے لیے آپ کو ریاستی سطح کے اوپر آپ کو ریاستی ڈھانچہ تبدیل کرنا پڑے گا، تیار کرنا پڑے گا، جس کے اندر آپ کو ایسا معاشرت فروغ پا سکے جو کہ ریلیجس آئیڈیالوجی اور ریلیجس انڈیویجویلٹی کی فروغ میں معاون و مددگار ہو. 200 سال پہلے آپ کے پاس ایسی ریاستیں موجود تھی، ابھی نہیں ہیں، پھر بنا لیں گے، کوئی مسئلہ نہیں، ایسا کوئی اتنی پریشانی بات نہیں، بنا لیں.
پہلے دیکھیں آپ جو سوال کر رہے ہیں، مطلب سوال آپ مطلب بڑا آپ نے مارکسزم کو ہے اور اعتراض آپ اسلام پہ کر رہے ہیں، مطلب یہ دو مطلب یہ کہ پیراڈائم مختلف ہے. بنیادی بات یہ پہلے آپ یہ جو ہے پڑھیں، مطلب آپ آئیں میں وہ کتابیں میں پوچھوں گا کہ بھائی اسلام ہے کیا، مطلب یعنی آپ کو جو سوالات صرف بنیادی سوال ہے نا، ایسا نہیں ہے تو ایسا کیوں نہیں ہے، مطلب کہ دیکھیں گفتگو جو ہوتی ہے ہمیشہ وہ ہوتی ہے مطلب علمی بنیادوں پر، مطلب مارکسزم کے بارے میں آپ نے آگے بتائیں اس سے معلوم ہوگا کہ آپ نے مارکسزم کو تو پڑھایا کسی نہ کسی حد تک، لیکن جو آپ سوال اٹھا رہے ہیں تو وہ سوال جس آپ علمیت کے بارے میں پوچھ رہے ہیں اس علمیت کی بنیادی چیزیں تو مطلب آپ کو
اگر ہمارے پاس پیرامیٹرز نہیں ہوں تو ہم یہ کس طرح کہیں
گے اسلام میں، نہیں سمجھے نہیں آپ، آپ نے کیا مطلب آپ نے یہ خود ہی کہا کہ پیرامیٹر نہیں ہوں گے، کس کس کے پیرامیٹر میں مطلب ہے کیا، کون سے پیرامیٹر کی بات کر لیجیے جی، ہسٹوریسٹی خود کیا ہے، مطلب ہسٹری کیا چیز ہے، مطلب نہیں تو آپ کے ایسی سوال کیا اگر پیرامیٹر مطلب
کہتے ہیں فریڈم
ٹھیک ہے، تصور ہے نا اسلامی تصور ہے تاریخ کیا،
نہیں
مطلب اعتراض آپ کریں گے اور اس کی مطلب علمیت ہم آپ کو یہ کریں گے جواب دیکھیں، مطلب صریحا یہ ہے علمی رپورٹ تھا کہ کس چیز کے بارے میں آپ سوال اٹھا رہے ہیں، آپ یہ تو جاننے کی کوشش کریں کہ وہ خود اپنے بارے میں کیا کہتا ہے. اب دیکھیں آپ ایک شبہات بیان کریں اور اس کے بعد کہیں گے اس کا جواب دیا جائے تو یہ بھی ہو سکتا ہے، مطلب لیکن ظاہر اس کلاس میں موضوع نہیں ہے، مطلب یعنی یہاں تو نہیں دیکھیں نا، یہ تو ایک آپ بھائی نے اسپونٹینیس جواب دیا نا، مطلب یہ اسلامی تاریخ و تہذیب کیا ہے اور اس میں یہ ان مسائل کا کوئی حل ہے یا نہیں ہے، تو پہلے اسلامی تاریخ و تہذیب تو پڑھ لیا ہے نا.
مسئلہ یہ ہوتا ہے کہ جب ہم یہ کوشچن کرتے ہیں نا تو اس میں ہم پرزیوم یہ کرتے ہیں کہ اسلامی تاریخ کے اندر ان اصول اور مبادیات کے حوالے سے جتنی ڈسکورس ہیں وہ سب ہم نے کھنگال لی، اس کے بعد ہمیں پتہ چلا کچھ نہیں، اب ہم آ گیا مجبور ہیں، ایسا تو نہیں ہوا، ایسا تو یہ ہوا کہ آپ نے 200 سال پہلے آپ کو مار پڑی اور آپ کے جو بڑے لوگ تھے وہ شکست کھا گئے، یہ تو ایک ایونٹ ہے، ایک واقعہ ہے، ایک ایونٹ ہوا جس کے نتیجے میں یہ ہوا کہ آپ کا تعلق اس ایپسٹیمولوجیکل کنٹینیویشن سے کٹ گیا، ورنہ کیا مسلمانوں نے کیا پرشینز اور بیبلونینز اور رومنز سے کیا جا کے پوچھا تھا کہ ہمیں بتاؤ کہ کیسے ہم ریاست چلائیں، ان سے پوچھا تھا کہ بتاؤ ہمیں معاشرہ کیسے قائم کریں، اسپینسر سے پوچھا تھا کہ جا کے بتاؤ کہ یہ جب ایران کے اندر انقلاب آیا تو ایک بڑی مشہور برٹشر تھی وہ کوشچن کرنے گئی امام خمینی سے، تو وہ انہوں نے کہا کہ بھائی آپ یہ ریاست وغیرہ قائم کر رہے ہیں آپ کو بالکل ایک مذہبی اس سے آیت اللہ ہے نا، ان کا جو تھیسس تھی اس نے کہا کہ بھائی آپ نے یہ ان کو پڑھا سوسیولوجسٹوں کو ڈرکہائم کو، انہوں نے کہا بالکل نہیں پڑھا، اللہ کا شکر ہے بالکل نہیں پڑھا، تو اس کا پھر یہ ریاست آپ کیسے سنائیں گے، تو انہوں نے کہا تم نے زمخشری کو پڑھا ہے، تم نے جو ہے ملا صدرہ کو پڑھا ہے، تم نے اس کو انہوں نے بھی 10 نام بتا کے ہم نے اس کو پڑھا، اس کی بنیاد پر ہم کنسٹرکٹ کر لیں گے، ہماری فکر نہیں کرو، ہماری 5000 سال کی تاریخ ہے، تم ہمیں نہیں بتاؤ، تم بتاؤ کہ تم نے سلیبس کے ساتھ کیا کیا تھا، ان کو وہ کہہ رہی میں ٹانگیں کاپنے لگی، وہ بات بھی نہیں، اس نے کہا میں آپ کی بیوی سے ملنا ہوں، انہوں نے کہا نہیں آپ جیسی عورتوں سے وہ پردہ کرتی، خالی ہے وہ بھی بڑے دھیان ہے. میں اس سوال کو ٹیک اپ کروں گا نیکسٹ کلاس میں, ٹھیک ہے.